2000।
अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल की जी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
जी साहब, वेलकम बैक अगेन। एंड 6:13 हो गया जी। चलिए साहब, अब शूट शूट चलते हैं। कहाँ पर? शाज़े मलिक जी की जानिब। और प्लीज़ उनसे कह दें आप, मैं नहीं कह सकता, आप कह दें उनको, भाई बातचीत ना करना आप, अब सीधा खबरों की तरफ चलना है आपने, क्योंकि बहुत सारे लोगों की चाय ठंडी हो गई है, वो आपको वेट कर रहे हैं जब से आपका। तो क्या करेंगे अब? खरबे जी।
हाँ जी, बिल्कुल खरबे करने लगे हैं हम जो है। और मैंने पहले ही कह दिया, संपूर्ण समाचार के लिए हमसे जुड़े रहिए। ठीक है जी। अच्छा, तो समाचार हम अपना शुरू करते हैं। अच्छा जी, समाचार ये है कि रॉयटर्स की एक पोल आई थी, यानी कि रॉयटर्स ने पोल खोल दिया कनेडा का।
जी, क्या कह दिया उसने?
अपने पोल में पोल खोल दिया कनेडा का। वो पोल क्या था वो हम आपको बाद में बताएंगे, लेकिन उस पोल की बेस पे आज जो है एक और स्टडी भी आई है। आरबीसी ने आज एक स्टडी लाई है, और ये स्टडियां जिन पे मिलियंस ऑफ डॉलर लगते हैं, मैं और माजिद भाई 3 महीने पहले ही कह चुके हैं कि अमेरिका में रिसेशन आ रहा है और उसकी वजह से कनेडा पे भी असर होगा। क्यों माजिद भाई, हमने ये कहा था ना कि कनेडा पे ऑफकोर्स असर होएगा। अच्छा जी, आज जी अब क्या हुआ है, परसों आई है रिपोर्ट जी रॉयटर्स की। वो जो पोल खोले हैं रिपोर्टर, वो पोल में रॉयटर्स ने, तो आज आरबीसी कह रही है कि जी कनेडा में मॉडरेट रिसेशन आ सकता है। अच्छा, आज भी, आज क्या डेट है, आज 7th जुलाई। आज मैं फिर कह रही हूँ मॉडरेट रिसेशन नहीं, चंगा पला रिसेशन आने वाला है कनाडा में। आज फिर मैं कह रही हूँ, ये और 6 महीने के बाद कहेंगे जी फुल फ्लेज रिसेशन आ गया। मैं आज ही कह रही हूँ 7th जुलाई को कि रिसेशन आ रहा है, 100% यहाँ पे रिसेशन आ रहा है। वो कह रहे हैं जी मॉडरेट रिसेशन आने वाला है, और लेकिन ये जो कॉन्ट्रैक्शन है ये शॉर्ट लिव्ड होगी। बैंक ऑफ कनाडा ने जो है ओवरनाइट लेंडिंग रेट्स जो है इन्फ्लेशन के ज्यादा होते हुए बढ़ा दिए, क्योंकि इन्फ्लेशन 7.7% को मई में टच कर रही थी। तो बैंक ने कहा है कि हमको अपना टारगेट जो है 2% मेंटेन रखना है। तो उसने कहा है जी कि हम बैंक के जो अब आने वाले हैं जुलाई 13th को 50 भी नहीं, आज तो आरबीसी ने कह दिया कि 75.75 ये जो बेसिस पॉइंट्स
है, हमने बहुत पहले कह दिया,
हाँ ये हमने बहुत पहले कह दिया था कि 5.50 नहीं करेंगे, वो 0.75 ही करेंगे, वो इन्होंने जी ये बढ़ा देने हैं। अच्छा जी, इसमें क्या, इसकी क्या वजह, इसकी वजह ये है कि यूएस फेडरल जो फेडरेशन जो है उसने जो ये सारे बताती है रेट्स के बारे में, उसने कहा है कि चूंकि हाउस होल्ड डेट्स जो है वो बहुत ज्यादा बढ़ते जा रहे हैं अमेरिका में, और अमेरिका के अंदर भी जो है वो बैंक्स कोशिश कर रहे हैं कि इन्फ्लेशन जो है उसको कर्ब किया जाए, उसकी वजह से ये उसका असर जो है जी, ओ माई गॉड, ऑब्वियस ही है, उसका असर जो है वो जी कनेडा में आ रहा है। हाँ, ये आपको पता नहीं थी ना बात माजिद भाई, ये अंदर की खबर ये है असल में, ये आपको नहीं पता थी है ना, कि जो यूएसए में होता है वो कनेडा में भी होता है उसका असर, है ना? नहीं,
400 बिलियन डॉलर का जो मॉर्गेजेस, हमारे मॉर्गेजेस जो है 400 बिलियन डॉलर के हैं,
मॉर्गेजेस इतने हैं जी। तो उसने कहा है जी कि आज जो आरबीसी है, और ये रिपोर्ट आई थी जो रॉयटर्स की, जो रॉयटर ने पोल खोले थे अपने पोल में कनाडा के, उसने कहा था कि यहां पे लोगों के लिए जो खास तौर पे जो लोअर मिडिल ग्रुप को और बिल्कुल ही लोअर ग्रुप को बिलोंग करते हैं, उनके लिए मॉर्गेजेस करने और चीजें बाकी के लेने जो हैं वो बहुत ज्यादा मुश्किल हो जाएंगे। और हम ये कहते हैं कि बजाय इसके कि आप ओवरनाइट लेंडिंग रेट्स बढ़ाएं, हम ये कहते हैं कि आप जो है इन चीजों को किसी दूसरे तरीके से आप इन्फ्लेशन को अरेस्ट करने की कोशिश करें। तो ये
पहे दो
किसी और तरफों, और ये यूक्रेन को इतना ज्यादा मतलब है नवाजने की जरूरत नहीं है, अब ये पहे अपने मुल्क में रखो आप, हैं जी। और ये भी हम बड़े दिनों से कह रहे हैं ट्रूडो साहब को, ट्रूडो साहब पैसे मुल्क में रखो, पैसे मुल्क में रखो, ना वंडियां पाओ, है जी मिलियन डॉलर। तो ये करें, तो जनाब ये आज रिपोर्टें आ रही हैं, और ये अब आ रही हैं जी 3 मंथ्स डाउन द लाइन, जो कि हमने पहले ही कह दिया था। अच्छा जनाब, हमारे जो फिलिप शैंपेन साहब हैं, मिनिस्टर ऑफ इनोवेशन साइंस एंड इंडस्ट्री, ये अब जापान में पहुंचे हुए हैं। जैसे कि हमारी एंजेलिना जोली जो हैं वो G20 की मीटिंग के लिए इंडोनेशिया पहुंची हुई हैं, हाँ बाली में, इंडोनेशिया के जो है वो बाली में पहुंची हैं, ये जापान में पहुंचे हुए हैं। देखो माजिद भाई, सिर्फ जो है ना ये शॉर्ट मैं नहीं हूँ, हमारा मिनिस्टर भी शॉर्ट है, तो मैं इससे इम्प्रेस्ड हूँ। आप देखिए जरा,
शॉर्टर देन जापानीज।
यस, दैट इज सच अ यस थिंग। हाँ तो अब जापानीज टाल हो गए हैं। यस, टाल हो गए, बहुत टाल हो गए हैं। तो मैं असल में इंप्रेस्ड हूं ना फिलिप शैंपेन से।
अच्छा।
तो इसलिए मैं छोटी रह गई हूं। हाँ जी, तो ये पहुंचे हुए जी वहां पे, इन्होंने कहा जी कि ये जो कुछ भी हो रहा है दुनिया में ये ठीक नहीं हो रहा है। बहरहाल जी उन्होंने कहा जी गोली मारो दुनिया में जो हो रहा है, हम आपके साथ क्वांटम एंड हाइड्रोजन टेक्नोलॉजीज, जीरो एमिशन व्हीकल्स, बैटरी वैल्यूज, सप्लाई चेंज, अंडर कॉम्प्रीहेंसिव एंड प्रोग्रेसिव अग्रीमेंट फॉर ट्रांस पैसिफिक पार्टनरशिप, जो है ये सारी चीजें हम आपके साथ बढ़ाना चाहते हैं और हम आपके साथ और ज्यादा प्यार दिखाएंगे और आपके साथ जो है इसी तरह आगे आगे बढ़ते रहेंगे। यहां पे आपको पता ही है कि AI जो इंटरनेशनल सॉरी आर्टिफिशियल इंटेलिजेंस AI आर्टिफिशियल इंटेलिजेंस की 2022 की इंटरनेशनल समिट हो रही है जापान के अंदर, तो उसके लिए इन्होंने कहा जी कि हम आपको मुबारकबाद देते हैं। इसके अलावा इनको मिल सकती है प्रेसिडेंसी भी जो है G7 की, तो नेक्स्ट ईयर में, तो उसके लिए भी इन्होंने इनको कॉन्ग्रेचुलेट किया कि जापान का बड़ा वाइटल और अच्छा रोल है दुनिया में और हम चाहते हैं कि आप जैसी डेमोक्रेसीज के साथ हम जो हैं और ज्यादा ताल्लुकात बढ़ाएं। तो ये बातें जी उन्होंने यहां पे की हैं। स्टैट्स कनाडा की आज एक रिपोर्ट आई है और इसके मुताबिक जनाब जो हमारा सरप्लस ट्रेड है वो ग्रो किया है मई में 5.3 बिलियन से, और वो कहते हैं जी कि ये सिंस ऑगस्ट 2008 सबसे बड़ा ट्रेड सरप्लस है। इसकी वजह यह है कि ये जो हमारी एनर्जी की प्राइसेस है वो बहुत ज्यादा ऊपर चली गई हैं। वो कहते हैं जी एक्सपोर्ट्स राइज की हैं, विच इज वेरी सरप्राइजिंग, कनाडा की एक्सपोर्ट्स जो है राइज की हैं बाय 4.1% से मई में टू टच 68.4 बिलियन डॉलर्स, एज 8 ऑफ 11 सेक्टर्स जो हैं उन्होंने यहां पे ग्रोथ दिखाई है कनाडा के अंदर। वो कहते हैं जी कि एनर्जी प्रोडक्ट्स के एक्सपोर्ट्स जो हैं वो 5.7% जो हैं उसको टच कर रहे हैं, और जो हमारे एक्सपोर्ट्स ऑफ क्रूड ऑयल हैं ये ऊपर चले गए हैं 9.2% से, और लेकिन जो इम्पोर्ट्स हैं वो उसके अंदर थोड़ी सी कमी आई है, लेकिन आई जरूर है 0.7% की, जो कि अच्छी होती है हमेशा बात किसी भी कंट्री के अगर इम्पोर्ट बिल जो है वो नीचे आ रहा है। तो बहरहाल जी अब ये इंडिकेटर्स तो शो करते हैं कि जैसे कनाडा जो है वो ठीक ही चल रहा है, अगर एक्सपोर्ट्स बढ़ रही हैं और इंपोर्ट्स नीचे आ रहे हैं तो, लेकिन फिर भी हम कह रहे हैं कि
इसको बैलेंस रखना पड़ता है,
बैलेंस रखना पड़ेगा, लेकिन रिसेशन तो आएगी यहां पे, रिसेशन तो आएगी। ठीक है जी, तो ऐसे है। अच्छा जनाब, पैट्रिक ब्राउन साहब की हमने आपको कल खबर बताई थी कि कंजर्वेटिव पार्टी ने उनको हटा दिया है लीडरशिप रेस से, और उन्होंने कहा है कि हमको कुछ रॉन्ग डूइंग की खबरें मिली थी। आज जो पैट्रिक ब्राउन साहब के लॉयर्स हैं, एक्सक्यूज मी, जो दो लॉयर्स हैं इनके, मरी हनीन और एलेक्स स्मिथ, उन्होंने जो पार्टी के चीफ रिटर्निंग ऑफिसर डॉन नाइटिंगेल हैं उनको लिखा है, और उन्होंने कहा है जी कि ये जो कुछ भी किया गया है इसका एब्सोल्यूटली कोई भी इस मिसकंडक्ट में ब्राउन साहब का हाथ नहीं है जिसका कि आप जिक्र कर रहे हैं, और आप कॉन्स्टेंटली रिफ्यूज कर रहे हैं, आपने ये एलिगेशन तो लगा दिए हैं, लेकिन वो कौन है जिसने आपको फोन किया है, उसने आपको क्या जो है वो प्रूफ्स दिए हैं, वो प्रूफ्स जो आप प्रोवाइड नहीं कर रहे हैं, तो वो ये चीज शो करता है कि इनके अगेंस्ट कोई सब्सटेंशियल इस तरह की कोई चीज नहीं है। और वो कहते हैं जी कि हम ये जो कुछ भी आप कर रहे हैं ये हमें तो ये लग रहा है कि ये पॉलिटिकली मोटिवेटेड है।
वैसे ही और आई एम विद हिम, यू नो व्हाई, बिकॉज अगर मेरे खिलाफ आपको कुछ ऐसी रिपोर्ट्स मिली है, अगर
तो
मेरे
मुझे क्यों नहीं दिखा रहे हैं,
मेरे खिलाफ मिली है ना,
तो एटलीस्ट मुझे तो दिखाओ,
इससे पहले कि आप एक्शंस लें आप मुझे बताएं कि क्या रिपोर्ट्स हैं, किसने कहा है और किस कंपनीज ने, उन्होंने कहा कि भाई कोई प्राइवेट कंपनीज हैं, नॉट एक, अब तो बहुत सारी हो गई कि बहुत सारी प्राइवेट कंपनीज हैं जिन्होंने पेचेक्स लिखी थी इनके वॉलंटियर्स या इनके वर्कर्स के लिए, तो भाई आप उन वर्कर्स का नाम बता दें और उस कंपनीज का नाम बता दें कौन है वो, तो ताकि हम भी अपनी इन्वेस्टिगेशन कर सके ना। मगर उसके बावजूद ये दिस इज नॉट डेमोक्रेसी, आप इसको कह देंगे नहीं नहीं आपके, हमने सुना है कि शाहजा जी आपके खिलाफ ये रिपोर्ट आई है एंड यू आर डन, दैट इज नॉट द वे इट शुड बी डन।
आप ठीक है उसको पब्लिक ना बनाए, लेकिन उस बंदे को तो दिखाएं, उस बंदे को तो एटलीस्ट
पब्लिक कर दें, आप दिस इज अ पब्लिक इन्फॉर्मेशन, आप पब्लिक
नहीं, नहीं मेरा कहने का मतलब ये है कि जो बंदा कंसर्न है उसको तो दिखाओ कि भाई ये देखो 1, 2, 3, 4 ये तुम्हारे खिलाफ जो इन सारे लोगों ने हमें ये चीजें भेजी हैं।
एग्जैक्टली,
हाँ तो उसको तो पता बताएं, तो वो कह रहे जी मुझे आप बता ही नहीं रहे हैं, तो उनके लॉयर्स ने आज कहा है कि ये दिस इज समथिंग वेरी वेरी डिस्टर्बिंग, और ये जो पार्टी के अंदर जो वैल्यूज होती हैं उनको ये अंडरमाइन करती हैं ये चीजें, और आप ये दिखाएंगे तो ही हमें पता चल सकेगा कि ये कैसे है। तो वो कहते हैं जी कि हम पार्टी को हमने एडवाइस कर दी है कि हम इसके अंदर अपील ले सकते हैं, अपील आपका जो ये डिसीजन है इसके अगेंस्ट हम ले सकते हैं। तो ये जो आपने डिस्क्वालीफाई किया इनको लीडरशिप रेस से, तो आप इसके लिए तैयार रहे, यानी लेटर में ये भी लिखा हुआ है कि ये जो जो आपने किया ठीक भी नहीं किया, पार्टी के वैल्यूज के भी अगेंस्ट है और अब आपके इस डिसीजन को हम अपील करेंगे। तो अब हम आपको पहले से ही बता रहे हैं कि हम क्या करेंगे, वो इन्होंने जो है वो बता दिया। तो वो कह रहे हैं जी कि बिकॉज ऑल दीज थिंग्स आर सब्जेक्टेड टू लिटिगेशन, तो ये लिटिगेशन में आती है, तो वो ये हम करेंगे। अच्छा जी, टोरंटो पुलिस जो है उसने दो लोगों के लिए आइडेंटिकल बिल्कुल 50,000 के जो हैं वो रिवॉर्ड्स रखे हैं अगर पुलिस को कोई उनके लिए जो है वो इन्फॉर्मेशन देगी, और दोनों ही शूटिंग इंसिडेंट्स में जो थे इन्वॉल्व थे और दोनों ही मुसलमान थे। जरा नाम इनके आप देखें, मैं आपको नाम बताऊंगी। टोरंटो पुलिस कह रही है कि जो हमने बोलो प्रोग्राम शुरू किया है इसके अंडर हमने अरेस्ट वारंट्स निकाले हैं मोहम्मद हसन जो कि 21 ईयर्स का है, नाम देखें मोहम्मद हसन, और दूसरा है जिब्रील एलमी और 28 ईयर्स इसकी एज है। वो कहते हैं जी हसन जो है ये ड्राइव बाय शूटिंग जो कि इटोबिको में अप्रैल 2021 में हुई थी, जिसमें हबील हसन 21 ईयर्स का जो था वो मर गया था और उसमें एक और आदमी जो है उसको भी आई थी इंजरीज, और ये जो है दूसरा लड़का जिब्रील एलमी जो है इसको जो है ये एक थर्ड एंड फाइनल जो है ये सस्पेक्ट है इन शूटिंग जो कि टोरंटो के अंदर हुई थी। यहां पे एक रिक्रिएशनल वर्कर था थेन मरे, उसकी डेथ हो गई थी इसके अंदर रीजेंट पार्क में सितंबर 2021 में, और दो और लोग जख्मी भी हुए थे। और आपको पता ही है माजिद भाई केस के ऊपर तो वो जॉन टोरी ने भी बड़े अफसोस का वो इजहार किया था। तो वो कहते हैं कि ये हसन और एलमी जो हैं दोनों ही हमें लगता है कि ये जीटीए के अंदर हैं, और ये कैनेडा की जो टॉप 25 मोस्ट वांटेड लिस्ट जो है उसके अंदर इन दोनों के नाम भी हैं। तो वो कहते हैं जी कि ये जीटीए में है, और जिस किसी को भी इनका पता चले वो आप खुद इसके खिलाफ कोई एक्शन लेने की कोशिश ना करें और ना इनके पास जाएं, खतरनाक हो सकते हैं, अगर आप हमें इतला देंगे तो आपको हम $50,000 तक दे सकते हैं। एक कन्विक्टेड मॉबस्टर है, और जनाब इसकी भी स्टोरी जो है बिल्कुल एस्कोबार की तरह की है, वेरी इंटरेस्टिंग स्टोरी। नाम है इसका रॉको मोरिप्टो, 55 ईयर्स इसकी एज है, और ये इटली का मोस्ट वांटेड फ्यूजिटिव था, और अब ये रोम में पहुंच गया है। इसको एक्स्ट्राडाइट किया गया था ब्राजील से, एंड यू नो माजिद भाई फॉर द लास्ट 28 ईयर्स ही वाज ऑन द रन, 28 ईयर्स, और इसको पकड़ नहीं सक रहे थे। आप सोच सकते हैं, अनबिलीवेबल, बिल्कुल रोको मोरिप्टो। वो कहते हैं जी ये इतना कोई खतरनाक आदमी है, इसके पीछे से तकरीबन 2001 से सारी पुलिस इटली की भी यूएसए की भी पड़ी हुई थी दो डेकेड से, क्योंकि ये ड्रग ट्रैफिक करता था और पूरा एक ऑर्गेनाइज्ड क्राइम सिंडिकेट चलाता था जो कि इटली से ड्रग्स सारे नॉर्थ अमेरिका में खासतौर पे यूएसए में लेकर आते थे। इनको जो है एक दफा पकड़ा था और इनको जेल में डाला था लेकिन यूरोगोए में, लेकिन ये वहां से भाग गए थे इन 2017, और उस दिन से फिर इसको जो है ढूंढ रहे थे, तो अभी तक ये मिल नहीं रहा था। और वो कहते हैं जी कि अब इसको जो है अगर इसको अब सजा तो खैर अभी सुनाई जाएगी एक दो दिन में, और अगर सुनाई दी गई तो फिर इसके लिए 30 ईयर्स प्रिजन में इसको डाला जाएगा। तो भाई जो पहले भाग गया तो वो दूसरी दफा भी भाग सकता है जी, तो ये है। तो जनाब ये
सेकंड टाइम उनको मैक्सिमम
सिक्योरिटी में रखेंगे। हाँ जी, हाँ जी, बिल्कुल ऐसे है। तो ब्राजील में थे ये, पकड़े गए वहां से, तो वहां से एक्स्ट्राडाइट करके इनको इटली में लाया गया। तो अब देखो इसके खिलाफ क्या होता है। यूके के प्राइम मिनिस्टर बोरिस जॉनसन, हमारी वेबसाइट पे सुबह से ही खबर चल रही थी कि उन्होंने रिजाइन कर दिया था, जब से उस वक्त से हमने ये जो डाली हुई थी खबर, आपको पता ही है कि कल उन्होंने कहा था कि प्राइम मिनिस्टर का काम बहुत डिफिकल्ट होता है और जो है उसमें स्टिक करना पड़ता है और मैं स्टिक करूंगा, लेकिन आज इतना ज्यादा शायद इन पर प्रेशर था और अपनी ही पार्टी इनको कंजर्वेटिव पार्टी कह रही थी कि भाई आप जो है रिजाइन करें, तो आज इन्होंने रिजाइन कर दिया है। तो आज ये अपनी जो कैबिनेट मीटिंग कर रहे थे उनके ऊपर इन्होंने बात करते हुए कहा कि जो भी कोई चीजें ऑलरेडी चल रही हैं वो चलेंगी, लेकिन कोई मेजर फिस्कल डिसीजंस जो हैं वो नहीं लिए जाएंगे जब तक कि नया प्राइम मिनिस्टर नहीं आ जाता। अच्छा जी, अब प्राइम मिनिस्टर की लिस्ट में ना द टीम, एक टीम है उसका नाम है द टीम, वो टीम कौन सी है जिनमें से कोई एक उनमें से जो है एज अ प्राइम मिनिस्टर चुना जा सकता है। अच्छा जी, इस टीम के अंदर जो है सबसे पहले तो जो बहुत ही काबिल है वो है ऋषि सुनक। आपको पता ही है कि फाइनेंस मिनिस्टर थे और कुछ दिन पहले इन्होंने बोल दिया था कि मैं जो है नहीं आपके साथ चल सकता हूं क्योंकि मुझे लगता है कि आपके ऊपर जो है ज्यादा लोगों का एतबार नहीं है। तो एक तो ये हो सकते हैं, इसके अलावा जी इधर हो सकती हैं इनके साथ जो हैं ये पेनी मॉर्डॉन्ट, ये हो सकती हैं, ये फॉर्मर डिफेंस सेक्रेटरी हैं, बड़ी ये स्ट्रांग हैं, तो इनके बारे में कहा जा रहा है कि शायद ये हो सकते हैं। फिर एक हो सकते हैं जो आजकल डिफेंस मिनिस्टर हैं, बेन वॉलेंस, 52 इयर्स इनकी एज है, और इन ये बड़े पॉपुलर हैं और लोग कहते हैं जी जिस तरह से इसने यूक्रेन के मसले चलाए थे तो उसके अंदर जो है ये बड़ा अच्छा है। फिर हैं जी साजिद जावेद खान, जो कि फॉर्मर बैंकर भी थे, जिन्होंने कि ऋषि सुनक से पहले और फिर उसके फौरन बाद ऋषि सुनक ने रिजाइन किया था। ये जो थे अभी बहुत सारी इन पोजीशंस पे रहे हैं, लेकिन अभी हेल्थ मिनिस्टर थे, पाकिस्तानी मुस्लिम इमिग्रेंट पेरेंट्स के बच्चे हैं, बड़े थैचर के एडमायरर हैं, और जब 2019 में थ्रीसा मे को जब रिप्लेस करने की बात आई थी तो ये जो लीडरशिप रेस हुई थी उसमें ये चौथे नंबर पे आए थे, तो इसलिए ही इज ऑल्सो वेरी वेरी पॉपुलर। फिर हैं नदीम जहावी, नदीम जहावी जो हैं उनको न्यूली अपॉइंटेड फाइनेंस मिनिस्टर हैं, बड़े इंप्रेसिव हैं, जैसे कि इन्होंने खासतौर पर काम किया था वैक्सीन के मामले में जब ये वैक्सीन मिनिस्टर थे, और वैसे ये खुद इनकी अपनी पर्सनल स्टोरी भी बड़ी इंस्पायरिंग है क्योंकि ये इराक से हैं और एज अ चाइल्ड ये यूके आए थे, इनके पेरेंट्स रिफ्यूजीज थे, वो एज अ रिफ्यूजी आए थे, एंड देन सी वेयर ही हैज रिजन, ही हैज रिजन टू दिस पोजीशन। फिर एक है जी टॉम टेगेडेट, ये जो है चेयर ऑफ पार्लियामेंट फॉरेन अफेयर्स कमेटी हैं, ये खुद जो है रह चुके हैं सोल्जर और अफगानिस्तान और इराक में इन्होंने जो है वो फाइट की है, और ये भी लीडरशिप रेस के लिए इन्होंने कई दफा कहा है कि मैं भी रन करूंगा। एंड देन सुला ब्रेवरमैन जो है वो ब्रेक्सिट के अंदर जो थे वो कर रहे थे, उसको बैक कर रहे थे, अटॉर्नी जनरल थे उस जमाने में, और इन्होंने भी कहा था कि मैं भी लीडरशिप रेस में आना चाहता हूं, लेकिन इनको लॉयर्स ने बहुत ज्यादा क्रिटिसाइज किया था जब इन्होंने पोस्ट ब्रेक्सिट ट्रेड रूल्स जो थे वो तोड़े थे ऑन नॉर्दर्न आयरलैंड, तो लोग कहते थे कि भाई ये जो हैं इन्होंने इंटरनेशनल लॉ जो है।
मजे की बात तो ये है कि साजिद जावेद, ऋषि सुनाक एंड हाशावी जो है ना वो अगर उनमें
जहावी, जहावी, हाँ जी नदीम
जहावी, जहावी अगर उनमें से कोई एक बन जाए
हाँ प्राइम मिनिस्टर, तो दिस विल क्रिएट हिस्ट्री इन यूके।
एग्जैक्टली
हाँ, क्योंकि ये तीनों ही जो हैं ये
इमिग्रेंट्स के,
इमिग्रेंट्स के बच्चे हैं ये तीनों ही, तो ये तीनों बहुत ही स्ट्रांग हैं, तो ये जनाब देखने की अब बात है इसमें से कौन बनेगा। मुझे लगता
बेन वॉलिस का ये है कि बेन वॉलिस अगर आते हैं ना तो बेन वॉलिस का द सेम पॉलिसीज लाइक हमारे बोरिस जॉनसन।
लेकिन जो ये है ना कि माजिद भाई के लाइकेबल कौन है इनमें से सबसे ज्यादा, जो सबसे ज्यादा लाइकेबल होगा ना उसको लोग चुनेंगे, क्योंकि ऐसा बंदा वो अब देखेंगे कि जो लड़ाई ना करे ज्यादा, है ना, लड़ाइयां ना करे, ये जैसे नॉर्दर्न आयरलैंड के मामलात हैं उनको ज्यादा खराब ना करे, क्योंकि अब देखें ना यूरोपियन यूनियन के साथ एक आपने पोस्ट ब्रेक्सिट जो है वो एक ब्रेक्सिट का एक आपने वादा किया, पोस्ट ब्रेक्सिट आपने फिर अपनी बातें ही चेंज कर ली, तो अब वो ऐसा बंदा चाहते हैं कि जो मुल्क के अंदर भी डोमेस्टिक फ्रंट पे भी और इंटरनेशनल फ्रंट पे भी लाइकेबल हो, तो वो है। अच्छा जी, अब ये जब इन्होंने अनाउंसमेंट आज की बोरिस जॉनसन साहब ने कि मैं छोड़ रहा हूं अपनी पोस्ट, तो जाहिर है कि ज़ेलेंस्की साहब जो हैं प्रेसिडेंट यूक्रेन के, उनको बड़ा बुरा लगा, वो कहने लगे कि मैं बहुत ज्यादा सैड हूं, ये बड़ा हमारा ख्याल कर रहे थे, जो यूके के प्राइम मिनिस्टर थे ये आए थे, मुझसे मिले भी थे, और इन्होंने कहा था कि वी आर स्टैंडिंग बाय यू, तो मुझे इनके जाने का बहुत ज्यादा अफसोस है। इसी के होते हुए जो ईयू है वो कह रहे हैं कि अब ये चले तो गए हैं एज प्राइम मिनिस्टर, क्योंकि इन्होंने सारा वो ब्रेक्सिट का मामला जो है इनके साथ तय किया था यूरोपियन यूनियन के साथ, यूरोपियन यूनियन कह रही है हम इनकी कोई बातें जो उन्होंने चेंज की थी अपनी वही नॉर्दर्न आयरलैंड के ऊपर, क्योंकि ये कह रहे थे कि कुछ लॉज हमको ट्रेड लॉज चेंज करने की जरूरत है क्योंकि अब यूके को उसका बड़ा नुकसान है, यूरोपियन यूनियन ने कहा था कि ये अगेंस्ट इंटरनेशनल लॉ है कि तुमने एक हमको पहले एक और डॉक्यूमेंट दिया जिसपे हम सब लोगों ने साइन किया, अब तुम उस डॉक्यूमेंट की कुछ क्लॉजेस जो है बाहर निकाल रहे हो, तो इट्स नॉट पॉसिबल, अब तुम्हें अगर ट्रेड में नुकसान है तो यह पहले सोचना था, अब वो उसी डील पे हम जाएंगे। तो यूरोपियन यूनियन ने कहा जी कि ये उनका इंटरनल मसला है अपना इंग्लैंड का, उसके अंदर हम जो है ज्यादा वो नहीं करते, ये डेमोक्रेटिक प्रोसेस है उनका, लेकिन जो डील्स उन्होंने की है यूरोपियन यूनियन के साथ वो उसी तरह चलेंगी, उसके अंदर कोई चेंज नहीं आएगा
रिगार्डलेस ऑफ हु द पर्सन,
हु इज द प्राइम मिनिस्टर, हु इज द प्राइम मिनिस्टर, तो वो वैसे ही चलेंगी। अच्छा जी, रशिया के अंदर आज बड़ा इसको सेलिब्रेट किया गया है, और रशिया ने काफी उनके कुछ जो लोग हैं उन्होंने काफी सख्त वर्ड्स जो हैं इनके लिए यूज किए हैं, वहां पे इनकी जो क्रेमलिन के अंदर जो इनकी रेजिग्नेशन है उसको बड़े अच्छे तरीके से किया गया है, और वहां पे उनके जो स्पोक्स पर्सन है दिमित्री पेस्कोफ, उन्होंने तो कहा है कि हम वो हमें नहीं पसंद करता था तो हम उसको नहीं पसंद करते थे। इसके अलावा जो रशियन टाइकून है ओलेग डेरिपास्का, उन्होंने कहा है जी कि ये इनग्लोरियस एंड फॉर अ स्टूपिड क्लाउन हुज कॉन्शियस बी ब्लाइटेड बाय थाउजेंड्स ऑफ लाइव्स इन दिस सेंसलेस कॉन्फ्लिक्ट इन यूक्रेन। तो इस तरह के वर्ड्स उन्होंने यूज किए। इसी तरह व्लादिशॉव वोलोदिन जो है स्पीकर ऑफ रशियन लोअर हाउस ऑफ पार्लियामेंट जो है उन्होंने कहा जी कि ही वॉज द मेन पर्सन इन द आइडियोलॉजीज दैट डिफर्ड ऑन वॉर ऑन यूक्रेन। और ईयू के जो लीडर्स हैं वो जो कुछ मर्जी सोचते रहे और ये जो कुछ मर्जी सोचते रहे, रशिया उन पॉलिसीज पे चलेगा जो उनके लिए फायदेमंद है। मरिया ज़ाराकोवा जो है टॉप स्पोक्स पर्सन है रशिया की फॉरेन मिनिस्ट्री के अंदर, उन्होंने भी कहा कि ये जो सिंबल, ये जो इनका फॉल का जो है ये सिंबलाइज करता है कि वेस्ट भी किसी दिन भी गिरेगा बहुत बुरे तरीके से। और उन्होंने कहा कि आप जब रशिया को गिराने की कोशिश करते हैं तो आपको पता होना चाहिए कि आप खुद गिरेंगे। तो आपका एक जो है साथी गिर गया है तो अब आप सोचें कि आप सारे भी आहिस्ता आहिस्ता जो है चोक होंगे, आप भी चोक होंगे
जी। मेरा ख्याल है कि ये आज जो जो ये जॉनसन साहब ने रेजिग्नेशन दिया ना अपना, उसका इफेक्ट पूरे यूरोप पे पड़ेगा।
जी जी बिल्कुल पड़ेगा, वही उसी का जिक्र ये कर रही है मारिया ज़ाकरकोवा जो है, ये यही कहा उसने, कहा तुम्हारी उसने यानी कि हमारी जुबान में कहने की कोशिश की है कि तुम्हारी एक विकेट गिरी है,
जर्मनी एंड फ्रांस इज नेक्स्ट।
हाँ ना, तो वो कह रहे हैं जी बाकी के आपके, बिल्कुल उनके भी लीडर्स बड़े अनपॉपुलर हुए हुए हैं, तो वो कहते हैं कि आपकी बाकी की भी विकेटें गिरेंगी आप यूरोप में। तो ये पहली वे, तो उसने यही कहा, उसने कहा ये फर्स्ट सिंबल है।
लास्ट वीक की हमने आपने बात की थी कि
मैक्रों जो है वो ज्यादा
G7 के लीडर्स जो खड़े हुए थे वहां पर, इंक्लूडिंग जनाब
बाइडन साहब और बाइडन साहब,
तो ये इन तमाम की अपने घर में पॉपुलैरिटी
बहुत कम है, बहुत कम है।
उनमें से एक तो गए,
हाँ एक गए।
अब
मैक्रों साहब कैन बी नेक्स्ट, फिर ओलास साहब कैन बी थर्ड।
एग्जैक्टली,
हाँ
क्योंकि ये जो है अमेरिका का तो रूल है, चलो भाई वो चार साल तक
हिलाते नहीं अपने
हिलाते नहीं है अपने बंदे को अनलेस इम्पीचमेंट हो जाए।
लेकिन न्यूजीलैंड के अंदर बड़ी आवाजें उठ रही हैं, न्यूजीलैंड में वो खुश नहीं है, वो जो
ऑस्ट्रेलिया में खुश,
ऑस्ट्रेलिया में लोग खुश नहीं है, तो ये वही है। और उसने आज वही कहा, उसने कहा आज तुम्हारी एक विकेट गिरी है, अब बाकी हौले हौले गिरेंगी। तो ये तुम याद रखो कि जिस वक्त तुम रशिया को तोड़ने की कोशिश करते हो तो उसका बैड इफेक्ट तुम्हारे पे भी आएगा।
एग्जैक्टली,
तो उसने आज यही कहा, उसने कहा कि यू ट्राई टू ब्रेक अवर टीथ, नाउ यू विल चोक, तो ऐसे उसने करके कहा। ब्लूमबर्ग की जनाब ये रिपोर्ट है, और फेडरल रिजर्व ऑफिशियल्स जो यूएसए के अंदर हैं वो कह रहे हैं कि जी अब हम आने वाले दिनों में अपने जो ओवरनाइट लैंडिंग रेट्स हैं वो बढ़ाने लगे हैं। यूएस फेडरल रिजर्व ऑफिशियल्स का कहना है कि ये रेट्स जो हैं 50 पॉइंट से 75 बेसिस पॉइंट तक जो है बढ़ाए जा सकते हैं, क्योंकि जो हमारी इन्फ्लेशन है उसको हम चाहते हैं कि 2% क्रिटिकल जो है उसके ऊपर ये रिटर्न करे। हॉटेस्ट इन्फ्लेशन है इन 40 ईयर्स, बहुत ऊपर चली गई है, और हमें लगता है अभी भी इनको लगता है कि यूएस के अंदर जो है रिसेशन आ सकती है। हम कह रहे हैं कि यूएस में हर हाल में और 100% रिसेशन आएगी और जल्दी आएगी। और वो कह रहे हैं जी कि ये इनको फिर आज जो फेडरल रिजर्व ऑफिशियल्स हैं उन्होंने भरल इनको कहा है, जो कि अभी तक कनाडा में नहीं कहा, उन्होंने अमेरिकन गवर्नमेंट को कहा है कि चूंकि हमें लग रहा है कि हमारे मुल्क में रिसेशन आ सकता है, तो ये जो आपकी इतनी टाइट मॉनिटरी पॉलिसी है उसकी वजह से ना सिर्फ रिसेशन आएगा बल्कि लोगों की हालत और भी ज्यादा खराब होगी। तो पॉलिसी मेकर्स जो हैं ये जो अभी जमा होने वाले हैं और ये सारी इसके ऊपर बात करेंगे, तो हम इनको कहते हैं कि जो इनकी नेक्स्ट अप मीटिंग जुलाई 26-27 को हो रही है वो कोई और तरीके ढूंढें इसको जो रिसेशन है इसको
इन्फ्लेशन
को कंट्रोल करने के लिए, ताकि रिसेशन ना आए। क्योंकि आप ये जो इतने पॉइंट्स ऊपर करते जा रहे हैं अपने ओवरनाइट लैंडिंग रेट, ये दैट इज नॉट द सोल्यूशन, इससे रिसेशन आएगी। तो आज इकोनॉमिस्ट जो है यहां पे अमरीका में उन्होंने ऑलरेडी उनको कह दिया कि कुछ और सोल्यूशन ढूंढे। तो अब वो कह रहे हैं वी आर लुकिंग एट नाउ जो जुलाई 26-27 का जो आने वाला है मीटिंग इनकी आने वाली है फेडरल रिजर्व वालों ऑफिशियल्स की, तो हम देखेंगे कि अब इस पे ये क्या कहते हैं।
पिज़्ज़ा स्टोर्स एंड विंग्स, 6 लोकेशन टू सर्व इन GTA, नॉर्थ यॉर्क, ब्रैम्पटन, इटोबिको या हो मिसिसागा। फ्रेश और मजेदार पिज़्ज़ा की वैरायटी, या ऑर्डर करना हो अपना मन पसंद कस्टम मेड पिज़्ज़ा। इसके अलावा पिंजा रोटी, पोटैटो वेजेस, फ्राइज, सैलेड, गार्लिक ब्रेड या खाने हो गार्लिक फिंगर्स। टू ऑर्डर और टेक आउट कॉल 905-789-8838,
905-789-8838,
triple W,
Pizza Pro Store, CA। अकाल ट्रक एंड लूम, ताड़े ट्रक बादशाह दी क्वालिटी सर्विस, रिपेयर, ऑयल चेंज, वॉश ते मेंटेनेंस।
एक और खुशखबरी,
नॉर्थ अमेरिकन, चाइनीज ते कोरियन नवे ते इस्तेमाल शुदा टायर्स विद फुल वारंटी।
अकाल ट्रक एंड लूम, 1776 Mearside Drive, 905-565-1100, 905-565-1100।
ڈاکٹر مجیب قاضی آپ کے فیملی ڈینٹسٹ، دانت نکلوانے ہیں، لگوانے ہیں، کراؤنز ہیں، بریجز ہیں، ایون امپلانٹس یا بریسز لگوانا چاہتے ہیں تو برمپٹن میں ہینسن اور کوئنز کے انٹرسیکشن پہ، اور اب سگما ڈینٹل کلینک ولیمز پارک وے اینڈ کرائسلر کے انٹرسیکشن پہ بہترین ڈینٹسٹ تمام انشورنس پلان کو ایکسپٹ کرتے ہیں. اپوائنٹمنٹ بنائیے گا، ساز و آواز کا حوالہ دے کے ڈسکاؤنٹ حاصل کیجیے گا. ڈاکٹر مجیب قاضی آپ کے فیملی ڈینٹسٹ، 9054578661.
Family is everything, and no matter where they are in the world, connecting with them just got a little easier. Now when you send a CIBC Global Money Transfer, loved ones abroad can pick it up in cash the same day at their local MoneyGram location. And with no transfer fee, you'll have more to share. It's the perfect way to help them achieve their goals. With a CIBC Global Money Transfer, family is never far away. Conditions and CIBC foreign exchange rates apply. Visit cibc.com/cashpickup.
جی
اچھا مایوس بھائی، اس کا جو اثر ہے نا، یہ جو آج یو ایس فیڈرل ریزرو نے جو اناؤنسمنٹس کی ہے، ایشین اسٹاک مارکیٹس جو ہیں ان کے اوپر بڑا اچھا اس کا اثر ہوا ہے. تو یہ انہوں نے گین کیا ہے بہت زیادہ، ان کے جو ہائر انٹرسٹ ریٹس جو تھے ان کو وہ کہہ رہے تھے کہ ہماری انفلیشن اور ان چیزوں کو کول ہونے کی ضرورت تھی، تو ان کے اوپر بڑا اچھا اثر ہوا ہے. شنگھائی، ٹوکیو، سڈنی، ان سب نے جو ہے، ان کے اسٹاک ایکسچینج نے بہت اچھا جو ہے وہ آج ریزلٹس دکھائے ہیں. ہانگ کانگ نے نیچے کی طرف نوز ڈائیو کیا ہے تھوڑا. اچھا اب وہ کہہ رہے ہیں کہ اس میں جو ہائی آئل پرائسز ہیں یہ جو ہیں یہ بھی گری ہیں اوور $1 پر بیرل.
Yes.
یہ بھی نیچے آئی ہیں ٹو اسٹے ایٹ $100 پر $100. اور وال اسٹریٹ جو ہے اس کا بینچ مارک ایس این پی کا جو تھا وہ بھی 100 انڈیکس تھا اور اس نے گین کیا ہے 0.4% سے. شنگھائی کمپوزٹ انڈیکس جو تھا وہ بھی رائز کیا 0.1% سے. نکائے 225 جو ہے یہ بھی اس نے ٹوکیو کے اندر گین کیا 0.8%. ہینگ شین ان ہانگ کانگ جو ہے اس نے البتہ لوز کیا 0.3% سے. کوسپی ان سیول جو ہے وہ بھی کلائم کیا 1.8% سے. سڈنی کا ایس این پی جو ہے اے ایس ایکس 200 پوائنٹ سے یہ بھی 0.3% ہائر رہا. تو یہ ان مارکیٹس کے اوپر اس جو خبر ہے اس کا بڑا اچھا اثر ہوا ہے، لیکن ان مارکیٹس میں یعنی کہ یو ایس اے کینیڈا کے اندر کنسرنز ہیں، بہت زیادہ کنسرنز ہیں. امریکہ کے اندر آج ایک بہت ہی عجیب و غریب واقعہ ہوا ہے. ایک ٹورسٹ اٹریکشن تھی اور اس کا نام تھا جارجیا گائیڈ سٹونز، اور اگر آپ نے دیکھا ہوئے تو وہ تین چار سٹونز ایسے کر کے پڑے ہوئے تھے، اور اس کے اوپر نا ایک یہاں پہ اس میں ایسٹ آف اٹلانٹا میں، اور یہ جو تھا اس میں وہ آپ دیکھ سکتے ہیں 19 feet ٹال یہ مانیومنٹ تھا، اور یہاں پہ بڑے ٹورسٹ آ کے اس کے ساتھ تصویریں کھچاتے تھے. 1980 میں یہ البرٹن کے پاس جو ہے انہوں نے بنایا تھا. گرے سٹونز تھے یہ، مونولتھس کہہ سکتے ہیں، بڑے بڑے سلیبس تھے یہ، اور اس کے اوپر میسیجز لکھے ہوئے تھے ماجد بھائی 12 ڈفرنٹ لینگویجز میں. اور اس کے اندر جو مین میسج جو انگلش میں جو لوگ پڑھتے تھے وہ لکھا ہوا تھا کہ بھئی مین کائنڈ جو ہے اس کو پرزرو کریں، اور یہ جو دنیا کی پاپولیشن ہے اس کو کم کرنے کی کوشش کریں. کچھ چیزیں ہیبریو میں اور اس میں لکھی ہوئی تھیں جو کہ عام لوگ نہیں پڑھ سکتے تھے، یہ تو انگریزی میں جملہ تھا نا تو لوگوں نے پڑھ لیا تھا. اچھا اب اس کو گرایا کیوں گیا؟ دیکھا گیا ہے جو یہ جو ویڈیو آئی ہے کہ ایک گاڑی آئی ہے، اس گاڑی نے یہاں پہ ڈیٹونیٹ کیا اس کو، اس نے اڑایا اس کو سارے اسٹرکچر کو، اور پھر وہ گاڑی میں بیٹھے اور بھاگ گئے ہیں. اچھا اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ کچھ لوگ جو کہ ان بٹوین یہ جو دوسری لینگویجز پڑھ رہے تھے وہ بہت عرصے سے یو ایس گورنمنٹ کو کہہ رہے تھے کہ یہ جو اسٹرکچر ہے اس کے اوپر سٹینک ورسز لکھی ہوئی ہیں اور آپ اس کے اوپر دھیان نہیں دے رہے ہیں. لوگ جو آ رہے ہیں جو وہ اس کو پڑھ رہے ہیں ان کو ورسز کو، کیونکہ وہ بڑا فیسینیٹ ہوتے تھے 12 زبانوں میں کچھ لکھا ہوا ہے، تو وہ 12 زبانوں کا ان چیزوں کو جب پڑھتے تھے تو وہ سٹینک ورسز ہیں جن کو وہ بار بار ریپیٹ کرتے تھے، اور ہزاروں ہی یہاں پہ ٹورسٹ آ کے ان کو ریپیٹ کرتا تھا، تو اس کی بڑی بیڈ وائبس کریٹ ہوتی ہیں کنٹری کے اندر.
صحیح.
تو اس کو آپ گراؤ. تو وہ کہتے تھے کہ یو ایس گورنمنٹ کہتی تھی کہ بھائی ایک مونیومنٹ ہے، ٹورسٹ اٹریکشن ہے، تو ہم کیوں اس کو گرائیں؟ بہرحال جی وہ ایک بندے نے آ کے اب اس کو گرا دیا ہے. اب وہ کہتے ہیں جی کہ ایف بی آئی بھی اور دوسرے بھی اب وہ فائنڈ آؤٹ کر رہے ہیں کہ یہ کون بندہ کس نے گرایا، لیکن اگر یہ ایسی بات ہے تو یہ بڑا کنسرن ہے لوگوں کا.
Exactly.
کہ بھئی یہ کس نے بنایا، کس نے یہ ایسی چیزیں لکھی ہیں اس کے اوپر، اور یہ کیوں جو ہیں وہ پڑھی جا رہی ہیں. न्यूयॉर्क टाइम्स की जनाब आज एक बड़ी इंटरेस्टिंग स्टोरी, आपको तो पता ही है कि अमेरिका के अंदर अलेजली कहते हैं लोग कि जितने भी बड़े लोग हैं वो टैक्स नहीं देते जी, अब ये हमें नहीं पता लेकिन अमेरिका में कुछ लोग कहते हैं
That is true.
जो इनके बड़े बड़े अखबार भी लिखते हैं वो कहते हैं जी कि ये टैक्स नहीं देते हैं,
they have good accountants and good lawyers.
हाँ, good lawyers, तो वो लूपहोल्स ढूंढते हैं उसके बीच
exactly.
अपने उसमें. अच्छा जी, न्यूयॉर्क टाइम्स की आज ये बड़ी इंटरेस्टिंग स्टोरी है. न्यूयॉर्क टाइम्स की स्टोरी के मुताबिक IRS जो है दो बहुत बड़े लोगों के पीछे अब ऑडिट उनका जो है वो चालू करने लगा है, और वो कहते हैं कि अगर आपको पता हो कि IRS जो है वो अमेरिका के अंदर उसकी क्या हिस्ट्री है, IRS जो है इसको कहते हैं कि ये जब आपके पीछे आ जाता है ना तो इट डज योर अटॉप्सी विदाउट गिविंग यू द बेनिफिट ऑफ डेथ.
They do your autopsy without any
giving you even the chance to die, you know. तो आपकी autopsy पहले ही शुरू कर देते हैं वो IRS वाले, इतने कोई खतरनाक है. अच्छा जी, अब ये IRS वाले जो हैं न्यूयॉर्क टाइम्स की स्टोरी के मुताबिक किसके पीछे आ रहे हैं, ये पीछे आ रहे हैं जनाब जेम्स कॉमी के. कैन यू इमेजिन, आप जान सकते हैं, आपको पता है कौन है जेम्स कॉमी, जो था FBI का डायरेक्टर था अंडर ट्रंप, और इसके अंडर जो एक काम कर रहा था बंदा वो था एंड्रयू मैकैबे, वो जो था वो कॉमी का डेप्टी था FBI के अंदर. वो कह रहे हैं जी IRS इसके पीछे आ रही है क्योंकि ट्रंप साहब ने भी इन दोनों के खिलाफ बड़ी बातें की थी, खासतौर पे कॉमी के खिलाफ. ये कहते थे कि इसने मेरे खिलाफ गवाहियां दी हैं, दिस इज ट्रीजन, और इसने जो अपनी किताब बेच के इतना बेताजा पैसा कमाया है दैट ऑल्सो इज इलीगल. तो इसने कहा था 2019 में ही कि इसका और ये जो मैकैबे है एंड्रयू मैकैबे, इन दोनों का ऑडिट होना, यानी मेरा ना करो ऑडिट, इनका ऑडिट करो, तो इनकी ऑडिट करो. अच्छा, वो न्यूयॉर्क टाइम्स कहती है जी कि हमने जेम्स कॉमी और एंड्रयू मैकैबे दोनों को बुलाया, इनको फोन किया और इनको हमने कहा जी सर हमने आपसे इंटरव्यू करना है, बात करनी है, ये दोनों आए. तो वो कहते हैं आपको पता है कि IRS ने आपके खिलाफ टैक्स ना देने पे ऑडिट खोल दिया. न्यूयॉर्क टाइम्स कहती है कि ये इतने बड़े बंदे हैं और FBI में ये काम करते थे, कहते हैं इनको कोई क्लू नहीं था, कोई क्लू नहीं था कि IRS ने इनके ऊपर इनके कटे खोल दिए हैं. तो कहते हैं जी अब इनको बताया गया है, ये इन दोनों का कहना है कि ये जो ट्रंप का जस्टिस सिस्टम था, डिपार्टमेंट था, जस्टिस डिपार्टमेंट था, ये हमारे खिलाफ थे और ये जो है पॉलिटिकली मोटिवेटेड हैं और ये अब हमसे क्यों टैक्स रिटर्न्स मांग रहे हैं, यानी कि हमने तो कभी दिया नहीं है टैक्स, अब क्यों मांग रहे हैं, हमसे क्यों खोल रहे हैं, तो अब ये हमारे खिलाफ ऑडिट्स जो हैं ये, तो ये अगर ऑडिट्स करेंगे तो ये दिस विल बी कंसिडर्ड एज क्रिमिनल इन्वेस्टिगेशन. तो अब ये क्यों हमारे खिलाफ क्रिमिनल इन्वेस्टिगेशन चलाना चाहते हैं,
जस्ट टू लेट यू नो IRS व्हेन दे कम इन, जैसे आप कहती है ना गठे घोल रहे हैं, तो दैट इज अ क्रिमिनल इन्वेस्टिगेशन.
हाँ जी जी,
सो ये देखिए आपको क्या पता है ये क्रिमिनल इन्वेस्टिगेशन होगी. हाँ जी हाँ,
क्रिमिनल इन्वेस्टिगेशन ही है, वही है ये IRS, ऐसे नहीं आता आपके साथ,
नहीं आता.
हाँ तो जनाब ये अब बड़े बड़े बंदे हैं, इसने आज बड़ी इधर आंखें खोली हैं लोगों की, जब ये न्यूयॉर्क टाइम्स की जब ये स्टोरी आई है तो लोग कह रहे हैं अच्छा जी हूं इसका मतलब है बड़े बड़े लोगों के पीछे आ रहे हैं
सारे बड़े बड़े लोग जो हैं वो.
हाँ, अब उनकी आंखें खुल गई है ना, वो कह रहे हैं अच्छा इनके पीछे आ रहे हैं क्योंकि ये तो भाई FBI के वो थे ना जनाब, बड़े फन्ने खान.
मगर अब ये आप ये देखें ना कि चाहे जो भी है जिस डिपार्टमेंट में भी काम करते हैं आप, हम एक पाकिस्तान के लिए कहते हैं कि भाई इनको खरीद लिया, उनको खरीद लिया, उनको खरीद लिया, ये चीज दुनिया भर में है,
दुनिया भर में है
ये. हाँ. सिर्फ हम अपने लोगों पे ना रोएं, हमारा मुल्क क्योंकि वो गरीब मुल्क है तो इसलिए हम उसको उस पर दबाव डाल लेते हैं, मगर ये तो पूरी दुनिया में है.
हाँ.
अब जैसे अभी थोड़ी देर पहले हम बात कर रहे थे जब जनाब बोरिस जॉनसन साहब से कल ये पूछा गया कि भाई तुमने फॉर्मर डिफेंस मिनिस्टर ऑफ रशिया उससे अकेले में क्या बात की, अकेले में क्यों मिले थे. अब वो जो है वो डील्स वगैरह किसको पता कि क्या डील्स
हुई हैं. हाँ, वो भी कोई बेल्जियम में शायद कोई खरीद रहे होंगे जमीन
एग्जैक्टली
या रशिया में खरीद रहे थे. अच्छा जी, बहरहाल जी, तो ये जनाब FBI के ऑफिशियल्स हैं, एक्स ऑफिशियल्स. तो अगर IRS इनके पीछे आ रही है तो बाकियों की भी आज आंखें खुल गई हैं कि वो पैन साढ़े पीछे ना कोई आ जाए. है जी, तो ये है अब जी क्रिमिनल इन्वेस्टिगेशन खोली जाएगी इनके खिलाफ. तो बहरहाल जी वो कहते हैं ये पॉलिटिकल मोटिवेटेड है,
यहाँ कोई नैब नहीं है कि इसको कानून चेंज कर दें.
आप कर नहीं सकते ये, ना उन पे बोझ डाल सकते, यानी दबाव नहीं डाल सकते, आप प्रेशराइज नहीं कर सकते. अच्छा जी, अमेरिका के जो नेशनल सिक्योरिटी काउंसिल के कोऑर्डिनेटर फॉर स्ट्रेटेजिक कम्युनिकेशंस हैं जॉन किर्बी, उन्होंने आज जनाब بالکل صاف کر دیا اس چیز کو کہ یہ کنجکچرز تھے نا لوگوں کے, شاید ایسے ہوئے گا شاید ایسے نہیں ہوئے گا شاید ایسے ہوئے گا شاید ایسے نہیں ہوئے گا. اب تو جی آج بالکل انہوں نے صاف کر دیا ہے. جولائی 15 سے 16 بائیڈن صاحب کی ملاقاتیں سعودی عربیہ کے کنگ سے ہوئیں گی, کنگ سلمان سے, ہر حال میں ہوئیں گی. ہاں جی ہاں جی یہ ہیں جی مل رہے ہو, دیکھو ذرا انٹرسٹڈ ہی نہیں اس سال ملن نو. بائیڈن صاحب کہہ رہے ہیں پائن میرے نال گل کرو, کنگ کہندا ہے جا اوئے میں تیرے نال گل ہی نہیں کرنی. لیکن اب یہ مرے جا رہے ہیں, امریکہ مرا جا رہا ہے ان کے ساتھ بات کرنے کے لیے. ویسے تو اگر آپ کو بائیڈن صاحب کی باتیں یاد ہوئے, وہ کہتے تھے ہم ان کو جو ہے وہ ذرا ڈالیں گے اسٹریٹ جیکٹ میں ڈالیں گے, ذرا ان کو تھوڑا سا ان کے نیوز کسیں گے ہم. سعودیز کے بڑے یہ جو ہیں وہ بنے پھرتے ہیں خلیفے دنیا میں, ہن جی ہن خود ان کے ملک میں جا رہے ہیں. اینڈ دس از ویری ویری اسٹریٹجک اینڈ ویری امپورٹنٹ بیکاز دس ول بی بائیڈن صاحب فرسٹ مڈل ایسٹرن ٹور سنس جو ہے وہ ہی ہیز کم ٹو آفس. وہ کہتے ہیں جی 13 اور 14 کو تو وہ ہوئیں گے ادھر ویسٹ بینک میں اور اسرائیل میں, اور اس کے بعد یہ ڈائریکٹ فلائٹ لے کے سعودی عربیہ پہنچیں گے. کیونکہ وہ کہتے ہیں جی مجھے کنگ نے کہا ہے, کنگ سلمان نے, کہ تم آؤ جی سی سی کی سمٹ ہم کر رہے ہیں تو میں ادھر بھی جاؤں گا, اور ایجپٹ, عراق اور جارڈن بھی ہوئیں گے, اور بھی عرب کنٹریز ہوئیں گے جو کہ جنہوں نے کہ وہ اسرائیل کے ساتھ وہ ڈیلز کی تھی نا انڈر ابراہمز ایکارڈ ٹرمپ صاحب کی. تو وہ کہتے ہیں کہ جی یہ بہت اچھا موقع ہے. جان کربی صاحب کا کہنا ہے کہ بائیڈن صاحب کا لیڈرشپ جو ہے اور کنگ جو ہیں ادھر کے اور محمد بن سلمان جو کراؤن پرنس ہیں سعودی عربیہ کے, ان سے سعودی کے ساتھ اچھی بات چیت. اچھی اب کیا ہے, میں پہلی ماڑی کر رہے تھے بھیا, اچھی بات چیت ان کے ساتھ ہوئے گی ہاں جی, اور ان کو بتایا جائے گا کہ ہمارے اور آپ کے ویلیوز ایک جیسے ہیں.
وہاں جا کے نا انہوں نے اور آرمز بھیج دینے اپنے.
ماجد بھائی وہ نہیں, اس جملے کی مجھے سمجھ نہیں آئی کہ ہمارے آپ کے ایک ویلیوز ہیں.
ہاں جی
وہ کنگڈم ہے, آپ ڈیموکریسی ہیں, ویلیوز تو آپ کے بالکل ایک جیسے نہیں ہیں. اچھا جی ہوں ویلیوز ایک جیسے ہو گئے کیونکہ ہمیں پیٹرول چاہیے ہیں جی. تو وہ لیکن وہاں پہ جان کربی صاحب نے کہا نہیں پیٹرول کی باتیں نہیں, حالانکہ مجھے اور آپ کو پتا ہے کہ پیٹرول کی باتیں ہیں کیونکہ مرے جا رہے ہیں عراق اب جو اس سے قطر سے کرنے کے لیے نا, تو اب سعودی سے بھی کریں گے. وہ کہتے ہیں جی نہیں تمہارا ہمارا ایک ہی دشمن ہے ایران. ایران بڑا شیطان ہوا ہوا ہے علاقے کے اندر, ایران ہماری بات نہیں مان رہا. 2015 کی وہ جو نیوکلیئر ڈیل ہم نے کی تھی وہ نہیں مان رہا, ہم نے اس کے اوپر سے سینکشن نہیں اٹھانی, لیکن ہم اس کو کہہ رہے ہیں تمہیں وہ ماننا پڑے گا. تو یہ بڑا شیطان ہے علاقے میں نا, تو تمہارے ہمارے ویلیوز ایک جیسے ہیں. ہم نے ایران کو ذرا دیوار کے ساتھ لگانا ہے,
ٹھیک ہے.
انڈیا کو کہتے ہیں چائنا کو دیوار کے ساتھ لگانا ہے, چائنا کو کہتے ہیں رشیا کو دیوار کے ساتھ لگانا ہے, افغانستان کو کہتے ہیں پاکستان کو ذرا ہم سیدھا کریں گے, ان کو آپ کہہ رہے ہیں جی ایران کو ہم سیدھا کریں گے. واٹ از دس ماجد بھائی
بولنگ.
اچھا بس وہ کالیکوٹ والے آپ کے پیچھے آ رہے ہیں.
آ رہے ہیں
ٹھیک ہے جی. تے اے جناب ان بائیڈن صاحب جان گئے کنگ سلمان دے کول ہیں جی, تے وہ محمد بن سلمان کے ساتھ بھی کریں گے. وہ کہتے ہیں جی ہمارے ویلیوز جو ہیں وہ ایک جیسے ہیں, ہم ایک جیسا سوچتے ہیں. ٹھیک ہے جی چلو ٹھیک ہے جی چلو منیا تو صحیح تھی. اچھا جناب رشین فارن منسٹر جو ہیں جی, یہ جو ہم نے بتایا ہے ہماری جو حسینہ پہنچی ہوئی ہیں بالی میں انڈونیزیا کے وہ جو آئیلینڈ ہے اس پہ G20 کی میٹنگ کے لیے, تو وہاں پہ اب پہنچ رہے ہیں رشین فارن منسٹر سرجے لیوروف بھی, اور وہ پہنچ چکے ہیں. اور ان کی جو تصویریں ابھی آ رہی ہیں وہ تصویریں ان کی آ رہی ہیں جو کہ چائنا کے فارن منسٹر وانگ جی ہیں ان کے ساتھ, اور وہ کہتے ہیں جی کہ ہمارے اوپر جو سینکشنز لگائی گئی ہیں یوکرین کا وار کا جو ہمارے اوپر وہ جو ملبہ ڈالا جا رہا ہے اس کی ہم بات کریں گے, ٹریڈ کو اور انہینس کرنے کی بات کریں گے. اب اس کے اندر جو ہیں بہت سارے آ رہے ہیں ویسٹرن کنٹریز بھی, G20 ہے نا موسٹ انڈسٹریلائز 20 کنٹریز اس میں وہ بھی آ رہے ہیں. اب آپ کو پتا ہی ہے کہ جس وقت ان پہ سینکشنز لگانے کا ٹائم آیا تھا تو چائنا انڈونیزیا جہاں پہ کہ اب یہ ہو رہی ہے G20 کی, انڈیا اینڈ ساؤتھ افریقہ انہوں نے تو یہ باہر بیٹھے تھے, انہوں نے کہا تھا کہ ہم تو نہیں ان سینکشنز کی موو کے اندر ہم آپ کا ساتھ دیں گے.
صحیح.
اب یہ انڈونیزیا میں G20 کی میٹنگ اٹینڈ کرنے کے لیے چلے گئے ہیں. اچھا یہاں پہ پہنچ گئی ہیں جرمن فارن منسٹر اینالینا بیربوک, انہوں نے بھی کہا ہے اس جگہ اس وقت پہ انہوں نے کہا جی کہ یہ ہمیں لگتا نہیں ہے کہ اس موقع پہ سرجے لیوروف صاحب کو بلانا چاہیے تھا. اور آپ کو پتا ہی ہے کہ جب یہ
پہلے بھی کہا,
ہاں ہاں انہوں نے کہا تھا, اور جس وقت یہ اپریل میں بھی جو واشنگٹن ڈی سی میں جس وقت G20 کی میٹنگ ہو رہی تھی تو آپ کو پتا ہے ہمارے کینیڈا سمیت کینیڈا یو ایس اور یو کے جو آفیشلس تھے وہ G20 کی میٹنگ سے اٹھ کے چلے گئے تھے, انہوں نے واک آؤٹ کیا تھا جب سرجے لیوروف آئے تھے. تو اب یہ باقی کے پھر سے کہہ رہے ہیں کہ اب کیوں بلایا جا رہا ہے ان کو, بھئی بلایا جا رہا ہے تو پھر تو نہ اٹینڈ کرو, جاؤ پھر اپنے کار بیٹھو. ہیں جی تو بہرحال جی اب آپ ادھر تو آپ اٹھ کے چلے گئے تھے, اب ادھر آپ پھر کیوں آ رہے ہو, آپ پھر بیلی میں کیوں آ رہے ہو.
ابھی دیکھنا یہ کہ انڈیا کا کیا تاثر ہوتا
ہے. انڈیا کا تو بڑا اسٹریٹ فارورڈ ہے, اس نے امریکہ کو بتا دیا ہماری ملک کی ضرورتیں اور ہم تو رشیا کے ساتھ وہ تو آئل لے بھی رہے ہیں اور امریکہ کو پتا بھی ہے وہ آئل لے رہے ہیں اور ہم نے تو کل ہی ابھی رپورٹ سنائی ہے کہ کتنا ان کو بلینز آف ڈالرز کا جو ہے وہ فائدہ ہوا ہے 24 بلین ڈالر کا تقریباً فائدہ ہوا ہے جب سے یہ سینکشنز لگائی ہیں رشیا کے اوپر کیونکہ وہ دو ہی لوگوں کو ملکوں کو آئل بیچ رہا ہے رشیا ایک چائنا کو اور ایک انڈیا کو تو اس سے ان کو بڑے فائدے ہو رہے ہیں تو انہوں نے تو بڑا کلیئر کیا ہوا ہے چائنا نے آلریڈی کہا ہے کہ ہم اس کو دیوار کے ساتھ نہیں لگائیں گے انڈیا تو آلریڈی ٹریڈ کر رہا ہے اور وہ بتا رہا ہے کہ ہماری ضرورت ہے ہم تو کریں گے
صحیح
ہاں تو ریئیکشن تو ان کے بڑے کلیئر اچھا جناب دا وائر کی آج ایک اسٹوری ہے اینڈ دس از ریٹن بائی سنجے کپور اور اس کی جو ہیڈ لائن ہے اس کی ہیڈ لائن ہے جرنلسٹ ان انڈیا ٹوڈے فیس این انپریسیڈنٹڈ ایگزسٹینشلسٹ کرائسس اچھا جی اس کے اندر آپ کو ہیڈ لائن سے سمجھ آئی گیا ہوئے گا وہ کہہ رہے ہیں کہ جی یہ جو کچھ ہو رہا ہے یہاں پہ ہندوستان کے اندر چاہے کیس ہوئے صدیق کپان کا یہ سارے جرنلسٹوں کے نام ہیں صدیق کپان کا چاہے کیس ہوئے اور یو پی کی جو پولیس کے جو ظلم ہوئے یا فہد شاہ کا اریسٹ ہے یا کہ جو ابھی محمد زبیر ہے اس کا جو اریسٹ ہے یہ ساری چیزیں جو ہیں یہ جو ہم تھاؤزینڈ ورڈز میں لکھتے ہیں یا ملینز آف ورڈز میں لکھتے ہیں اس کا ایک ہی لب لباب ہے کہ سٹیٹ جو ہے ان لوگوں کی آواز بند کرنے کی کوشش کر رہی ہے اور وہ کہہ رہے ہیں جی کہ اب تو یہ مسلمانوں کی نفرت میں اتنا آگے بڑھ گئے ہیں کہ انہوں نے نعوذ باللہ پروفٹ محمد جو ہیں پیس بی اپون ہم ان کے خلاف بھی باتیں کی اور اس کا اتنا زیادہ ریئیکشن آیا کہ مودی جی کو مڈل ایسٹ میں شیخوں سے جا کے ملنا پڑا اور پھر سے بتانا پڑا کہ جی نہیں ہماری تمہارے ساتھ بڑی محبت ہے ہم ان کو سزائیں دیں گے اور ہم نے یہ نوپور شرما اور وہ جو دوسرے ہیں تھے صاحب نوین جندل ان کو ہم نے نکال دیا اب وہ کہتے ہیں جی کہ اب ایک اور بڑی ہی ڈسٹربنگ چیز آ گئی ہے کہ یہ جو تیستا ستلوت جو ہے اس کو بھی اب آپ نے پکڑ کے اریسٹ کر لیا ہے اور یہ وہ بندہ ہے جس نے کہ آواز اٹھائی تھی مودی جی کے جو ظلم کیے تھے انہوں نے گجرات میں جو وائلنس ہوئی تھی ایس آئی ٹی کی جو رپورٹ آئی تھی جس میں کہ انہوں نے کہا تھا کہ مودی جی اس کے اندر انوالو ہیں اور ایس آئی ٹی نے ان کو جو ہے بالکل ہی کلیئر چٹ دی تھی تو اس کو بھی اب آپ نے اریسٹ کر لیا اور اٹھا لیا وہ کہتے ہیں جی مجھے راجیو گاندھی صاحب کا زمانہ یاد آ گیا ہے جب ایک انتہائی ڈریکونین لا جو ہے پاس کر کے اٹ واز پاس تھرو دا تھروٹ آف جرنلسٹ جو کہ یہ ان کے ورڈز ہیں یہاں پہ تو لیکن اس میں کیا ہوا تھا کہ اس وقت جرنلسٹ کہتے ہیں جی ان کے اندر تھوڑا سا ایمان ابھی تھا زندہ تو انہوں نے جو ہے وہ مارچ کی تھی راج پتھ کی طرف اور انہوں نے کہا تھا کہ یہ جو اپنے لا لیا ہے یہ واپس لیں وہ کہتے ہیں جی اب اس زمانے سے راجیو گاندھی صاحب کے زمانے سے 2022 تک اب یہ ہوا ہے کہ چونکہ اب سارے کو خرید لیا ہوا ہے تو اب کوئی بھی جرنلسٹ جو ہے وہ تو باہر سڑک پہ نہیں نکلا ہوا ہے لیکن پھر بھی یہ شو کرتا ہے کہ کتنا آپ نے یہ سارا میڈیا جو خرید لیا اس کو کتنا آپ نے برین واش کر دیا ہے کہ کوئی بھی بات جو ہے اب سچ نہیں لگتی اور آپ نے لوگوں کو یہ بتا دیا کہ آج تک جو آپ کو ہسٹری پڑھائی ہے آج تک جو آپ کو فیکٹس بتائے گئے ہیں وہ سارے مس انٹرپریٹ کیے گئے ہیں کیونکہ وہ ہندوؤں کی پاور کو انڈرمائن کرنے کے لیے آپ کو وہ ساری ہسٹری اور چیزیں پڑھائی ہیں جو کہ آپ کو آج تک ہندوستان میں جو کچھ پڑھایا ہے وہ غلط پڑھایا ہے تو بی جے پی اس کو ری رائٹ کرے گی اور اس کو ٹھیک کرے گی تو وہ کہتے ہیں جی کہ بس کپور صاحب کہتے ہیں کہ یہ بہت ہی غلط پالیسی ہے ان اے کنٹری لائک انڈیا جو کہ سیکولر ہے اپنے آپ کو کہتے ہیں ٹھیک ہے جی اچھا جی پاکستان کے اندر ای سی پی جو ہے یعنی کہ الیکشن کمیشن آف پاکستان آپ کو پتہ ہی ہے ابھی تھوڑے دن پہلے جو حمزہ شریف صاحب ہیں پنجاب کے چیف منسٹر انہوں نے اناؤنس کیا تھا روشن گھرانہ پروگرام جس کے اندر انہوں نے کہا تھا کہ جو لوگ 100 یونٹس آف الیکٹریسٹی یوز کریں گے ان کو جو ہے الیکٹریسٹی فری میں دی جائے گی اب وہ کہہ رہے ہیں جی کہ الیکشن کمیشن آف پاکستان نے ان کو کہا کیونکہ لوگوں نے بہت شور مچایا اسپیشلی پی ٹی آئی نے انہوں نے کہا کہ یہ الیکشن کا جو ہے اسٹنٹ ہے جیتنے کے لیے تو الیکشن کمیشن آف پاکستان نے ان کو کہا ہے کہ اور ان کے جو کمشنر ہیں سکندر سلطان راجہ صاحب انہوں نے کہا ہے کہ یہ وائلیشن ہے آف الیکٹورل کوڈ آف کنڈکٹ تو آپ ایسے فری الیکٹریسٹی نہیں اناؤنس کر سکتے کیونکہ آپ کے جو پنجاب چیف منسٹر کے الیکشنز ہیں وہ جولائی 17 کو ہیں تو جولائی 17 کے بعد اگر آپ کو یہ اناؤنسمنٹ کرنا ہے تو آپ کریں گے تو اس کا جواب دیتے ہوئے ان کے لائر جو ہیں حمزہ شریف صاحب کے انہوں نے کہا جی کہ اب تو پیٹرول کی پرائسز بھی بڑی زیادہ ہیں تو اگر ہم 17 جولائی سے پہلے پیٹرول کی پرائس نیچے کریں گے تو کیا وہ بھی پولیٹیکلی موٹیویٹڈ ہوئے گا تو الیکشن کمیشن آف پاکستان نے کہا کہ آپ کوئی اس وقت نہیں دے سکتے کیونکہ مطلب چیف منسٹر کے پاس لمیٹڈ پاورز ہیں وہ یہ ساری ایسے کر ہی نہیں سکتا ہے تو آپ یہ سب نہ کریں تو یہ آج بہت بڑا خیر دھچکا ہے جی ان کو چیف منسٹر صاحب کو پاکستان کے پرائم منسٹر جو شہباز شریف صاحب ہیں جی انہوں نے آج بلو لائن اور گرین لائن میٹرو بس سروسز جو ہیں ان کا انوگریشن کیا ہے اور ان کے ساتھ جو ہیں رانا ثناء اللہ بھی تھے اور جو مریم اورنگزیب بھی تھیں تو اور بھی حنیف عباسی بڑے بڑے سارے لوگ
تھے رانا ثناء اللہ نے کیا کہا
ہاں جی بتاتے ہیں ہم آپ کو کیا کہا انہوں نے. تو انہوں نے جب یہ کیا انہوں نے کہا جی کہ مجھے پتا ہے کہ ملک میں بہت بڑے بڑے چیلنجز ہیں, شہباز شریف صاحب نے کہا ہم ان کو ٹھیک کرنے کی کوشش کر رہے ہیں, یہ بس سروس جو ہے بڑی ایفیشینٹ اور کمفرٹیبل پبلک ٹرانسپورٹ ہے اور یہ بہت زیادہ ٹریفک لوڈ کو کم کرے گی, فیول کاسٹ کو کم کرے گی اور جو انوائرمنٹل جو ہیزرڈز ہیں ان کو بھی کم کرے گی اور ایک جو ہے وہ بہت ہی خوبصورت اسلام آباد ایکسپریس وے جو ہم کورل سے رواد تک لے کے جا رہے ہیں ان کے اوپر یہ چلیں گی خوبصورت بسیں اور انٹر سٹی بھی چلیں گی. تو اس موقع پہ جو رانا سلام اللہ صاحب تھے انہوں نے کہا جی جو گورنمنٹ ہے اس نے سوچا ہوا ہے کہ ملک میں 30 بلین روپیز کے جو ہیں وہ نہیں اسلام آباد کے لیے 30 بلین روپیز کے بڑے پروجیکٹ کیے جائیں گے. تو پایا نا آپ کی تو گورنمنٹ کہہ رہی ہے خزانے میں پیسے ہی نہیں ہے تو پھر یہ پیسے سارے کہاں سے آ رہے ہیں؟ پنجاب کا چیف منسٹر فری بجلی دے رہا ہے, آپ 30 بلین کے اسلام آباد صرف کے لیے آپ پروجیکٹس اناؤنس کر رہے ہیں تو پیسے کہاں سے آ رہے ہیں پھر؟
چینل دیا.
اچھا چینل نہیں دیا. اچھا اچھا تو خزانہ خالی ہے؟
نہیں چینل نہیں دیا, 2.3 بلین ڈالر.
اچھا اچھا تو ابھی خزانہ خالی نہیں ہے؟
نہیں نہیں.
اچھا ابھی لوٹا نہیں
پوری طرح؟
آہستہ آہستہ لوٹیں گے. اچھا ٹھیک ہے. اچھا جی اس کے علاوہ جو ہے یہ بہت ہی بڑی خطرے میں ناک خبر ہے اور یہ آج سے ایک مہینہ پہلے اگزیکٹلی ہمارے 770 کے پروگرام پہ فیاض ولانا صاحب اس کو ایکسپلین کر چکے ہیں کہ پی ایم ایل این کے اندر دو دھڑے بن گئے ہیں جو انہوں نے ایک مہینہ پہلے بتائی تھی. آج وہ سارا دا کیٹ از فائنلی آؤٹ آف دا بیگ. اچھا جی اب مسئلہ کیا ہے؟ ہم نے آپ کو بتایا تھا کہ اسحاق ڈار کا کچھ دن پہلے آیا تھا اس طرح کا نیوز آئی تھی کہ جی وہ واپس اب اسلام آباد میں آ رہے ہیں, پدھاریں گے, اب وہ ملک واپس پدھاریں گے, ہیں جی. اچھا اب اس کے اوپر جو ہے پی ایم ایل این کے جو ہے وہ بیچ میں سپلٹ آ گئی ہے. اچھا جی سپلٹ کیسے آئی ہے کہ جو منسٹر آف ریلویز ہیں خواجہ سعد رفیق صاحب وہ تو ان کا بڑا انتظار کر رہے ہیں. خواجہ سعد رفیق صاحب نے ایک تھوڑے دن پہلے پریس کانفرنس بھی کی تھی, اس میں بھی انہوں نے کہا تھا کہ اسحاق ڈار صاحب جو ہیں ہمارے بڑے مین اور بڑے کمپیٹنٹ آدمی ہیں اور ہماری جو اکنامک ٹیم ہے اور پی ایم ایل این کی بھی جو ٹیم ہے وہ ان کے بغیر انکمپلیٹ ہے. اب جو خواجہ آصف ہیں اور جو شاہد خاقان عباسی ہیں وہ جو ہیں وہ کہتے ہیں نہیں اسحاق ڈار صاحب کو سیڈ بھی رہنا چاہیے کیونکہ مفتا اسماعیل صاحب جو ہیں وہ بڑے زبردست اکانومی کے منسٹر ہیں. یعنی خواجہ آصف کہتے ہیں کہ موسٹ ہارڈ ورکنگ, اور بھائی ہارڈ ورکنگ میں اینڈ اکنامک گرو ہونے میں فرق ہے نا پائن. وہ کہتے ہیں نہیں جی یہ بڑے ہارڈ ورکنگ ہے یہ مفتا, اور ماشاءاللہ سے جو بیان تو شاید خاقان عباسی نے دیا اس پہ تو میرا دل کیا جن کو گلے لگا کے چوم لوں, حالانکہ ہے نہیں ایسے کوئی حالات ان کے لیکن پھر بھی میرا بڑا دل کیا. وہ کہتے ہیں جی کہ ان کا تو کوئی کمپیریزن ہی نہیں ہے, ملک جو ہے بینک کرپٹ ہونے کے مدھانے پہ تھا, مفتا اسماعیل کی جو اکانومی پہ نالج ہے اس نے پاکستان کو بچایا ہے.
اوکے.
جو کہ آئی ایم ایف کی میٹنگ میں کہہ رہے تھے یہ پلس ون اور پلس ٹو کیا ہوتا ہے جی. وہ کہتے ہیں یہ بہت بڑا برین ہے, ظاہر ہے یہ بات شاید خاقان عباسی صرف کر سکتے ہیں اور کوئی نہیں کر سکتا ہے نا جی. تو اب یہ ان کے بیچ میں جناب بڑی لڑائی ہوگی اور وہ جو احسن اقبال صاحب ہیں وہ سیڈ پہ بیٹھے سوچ رہے ہیں اب میں کس دھڑے کا ساتھ دوں بھائی. تو یہ بڑی اسٹوری چل پڑی ہے جی پی ایم ایل این کے اندر. ٹھیک ہے. اچھا جناب آج تو بڑا ہی ایک سخت قسم کا لیٹر جو ہے وہ ہمارے جو پریزیڈنٹ صاحب ہیں ڈاکٹر عارف علوی پاکستان کے پریزیڈنٹ انہوں نے لکھا ہے پرائم منسٹر شہباز شریف صاحب کو. انہوں نے کہا ہے یہ کانسٹنٹلی جو میں سن رہا ہوں کہ آپ جو جرنلسٹوں کے ساتھ کر رہے ہیں جیسے کہ عزیز میمن اور ناظم جوکیو ان کا مرڈر کر دیا گیا ہے, متی اللہ جان کو ابڈکٹ کیا ان دا براڈ ڈے لائٹ اور پھر چھوڑ دیا, اسد تور اور ابصار عالم کے اوپر اسالٹ کی اور ان پہ گولیاں چلائیں اور ان کو انجر کیا, ایاز امیر کو اٹیک کیا ہیوملیٹ کیا, سمی ابراہیم ارشد شریف صابر شاکر عمران ریاض خان معید پیرزادہ ان کے خلاف جو ہیں ایف آئی آرز کی ہیں, اور یہ جو ہے عمران ریاض خان اس کو تو آپ نے جیل میں ڈالا ہوا ہے. وہ کہتے ہیں جی یہ جو ساری چیزیں آپ کر رہے ہیں نا یہ ساری چیزیں سمبولک ہوتی ہیں اور یہ دنیا کے اندر آلریڈی پاکستان کا فریڈم آف پریس انڈیکس جو بھی آیا تھا 2022 کا اس میں پاکستان 160 کنٹریز میں سے 157 کے اوپر کھڑا ہوا ہے, کیونکہ دنیا کہتی ہے کہ آپ کے ملک میں بہت زیادہ جرنلسٹوں کے اگینسٹ ہراسمنٹ ہے. تو یہ جو آپ سمبلز کریٹ کر رہے ہیں یہ فریڈم آف پریس کے اگینسٹ ہے, ملک کی ڈیموکریسی کے اگینسٹ ہے اور یہ ملک کا امیج بہت زیادہ ٹارنش کرتے ہیں. وہ کہتے ہیں جی کہ پاکستان ایک ڈیموکریٹک کنٹری ہے, ڈیموکریٹک کنٹری کو ڈیموکریٹک ویلیوز پہ چلنا چاہیے, یہ کچھ جو آپ ادھر اناؤنس اور دکھا رہے ہیں اور کر رہے ہیں یہ ملک کے بہت زیادہ انٹرسٹ کے خلاف جاتا ہے اور انٹرنیشنل کمیونٹی پھر اس چیز کو بہت کنڈیم کرتی ہے.
انڈیا کا کیا نمبر ہے اس میں؟
انڈیا کا بھی اسی طرح کا نمبر ہے 160 یا کچھ ایسے 150 یا کچھ ایسے تھا.
اوپر ہے نیچے؟
ہاں ہاں اوپر ہے پاکستان سے, وہ یعنی بیٹر ہے اس میں پریس فریڈم میں, پاکستان بہت ہی نیچے ہے. ہاں جی ہاں جی, تو ایسے ہے. بہرحال میں دیکھ لوں گی کہ ایگزیکٹ نمبر کیا, میں نے سنائی تھی یہ خبر تھوڑے دن پہلے, میں دیکھتی ہوں اس میں. اچھا جی, فواد چودھری صاحب نے آج پریس کانفرنس کر رہے تھے وہاں پہ اسلام آباد میں, اور انہوں نے کہا جی کہ ہمارے بہت سارے لوگ جو ہیں, خاص طور پہ جو عمران خان صاحب کے جو ڈرائیور ہیں, ان کو کانسٹنٹلی تھریٹننگ کالز جو ہیں وہ ان نون نمبر سے آ رہی ہیں, اور آج تو انہوں نے چھپایا بھی نہیں اس کو, جس ٹیبل کے اوپر یہ بیٹھے ہوئے تھے اس ٹیبل کے اوپر بالکل مائک کے پاس, وہ جو ریکارڈنگ سین کے پاس, وہ انہوں نے چلا دی آج, انہوں نے وہاں پہ چلا دی, اور اس کے اندر انہوں نے کہا کہ یہ بڑا ہی انفارچونیٹ ہے. اس میں ایک میل وائس آ رہی ہے جس میں کہ کہا جا رہا ہے کہ میں تمہیں جو ہے کل 5 بجے اٹھاؤں گا, اور ہم نے ادھر ادھر جانا ہے, اور ہم نے یہ کچھ کرنا ہے. اس کے اوپر فواد چودھری صاحب نے کہا کہ یہ دو ایجنسیز ہیں بہت بڑی سیکیورٹی, یہ جو ہماری سیکیورٹی ایجنسیز ہیں یہ اس کے اندر انوالوڈ ہیں. انہوں نے کہا کچھ دن پہلے جنرل باجوا صاحب نے اور ڈی جی آئی ایس پی آر نے, آئی ایس آئی نے کہا تھا کہ ملٹری جو ہے وہ بالکل جو ہے ان لوگوں سے, پولیٹیشینز اور پولیٹیکل سسٹم سے دور رہے, تو میں ہوپ کرتا ہوں کہ وہ ان چیزوں پہ امپلیمنٹ کریں گے, لیکن یہ اب بہت سارے دوسرے کوئی لوگ ہیں جو کہ ہمیں پی ٹی آئی کے جو ورکرز ہیں خاص طور پہ, ان کو ڈرانے دھمکانے کی کوشش کر رہے ہیں. اور یہ جو پنجاب کے اندر بائی الیکشن جولائی 17 کو آنے والے ہیں, تو وہ اس کے اوپر جو ہے ہمیں بہت زیادہ ڈرایا دھمکایا جا رہا ہے, تو یہ جو ہے اس کا نوٹس لینا چاہیے. آج پاکستان کا فارن آفس پھر سے کافی بھڑکا ہوا نظر آیا. اس کی وجہ یہ ہے کہ انڈین آرمی کی ایک ایلیگیشن آئی ہے, اور اس نے شاید انڈین میڈیا کو ایک ڈوزیئر کوئی جو ہے الیجلی دیا ہے, جس میں کہ 33 پیج کا, جس میں کہ انہوں نے کہا جی کہ پاکستان کے اوپر ہم نے ٹیرر پلاٹ کرنے کے اوپر ٹیرر چارجز ہم نے لگائے ہیں. فارن آفس نے کہا جی کہ اگر اس طرح کی کوئی بات ہوتی تو وہ 33 پیج کا ڈوزیئر جو ہے وہ انڈین میڈیا کو نہ دیا جاتا, وہ ہمارے کو دیا جاتا. اور یہ کانسٹنٹلی انڈیا جو ہے اور اس کا میڈیا جو ہے یہ ڈس انفارمیشن اور فیک اسرشنز اور نیوز پھیلانے کی کوشش کر رہا ہے, کیونکہ ہندوستان کے اپنے اندر بے تحاشا جو ہے سٹیٹ ٹیررزم چل رہی ہے, اور ہیومن رائٹس وائلیشنز خاص طور پہ آکیوپائڈ جموں اور کشمیر میں چل رہی ہیں. تو ان تمام چیزوں سے نظر ہٹانے کے لیے, اور جو کچھ یو پی اور ادے پور اور باقی علاقوں میں ہو رہا ہے اس سے ہٹانے کے لیے, جو وائلنس کر رہی ہے, سٹیٹ ٹیررزم جو چل رہا ہے, اس کے وجہ سے یہ پاکستان کے اوپر فوکس ڈالنا چاہتے ہیں, اور ہمارے پہ یہ جھوٹے الزام لگا رہے ہیں. ٹھیک ہے جی, پاکستان اور فرانس کے بیچ میں $22 ملین کا ایک اگریمنٹ ہوا ہے, اور اس کے مطابق فرانس جو ہے پاکستان کا جو لاہور فورٹ ہے اس کو اب پروٹیکٹ کرے گا. یہ فرینچ امبیسی نے آج ایک سٹیٹمنٹ میں کہا ہے کہ ہیریٹیج اینڈ اربن ری جنریشن ان لاہور پروجیکٹ جو ہے فار دا ورلڈ سٹی, وہ ہم یہ شروع کر رہے ہیں, اور اس کے اندر ہم جو ہے پروجیکٹ میں بہت ساری انکم جو ہے وہ بھی جنریٹ کر سکیں گے, اور اس کے پروجیکٹ میں ہم زیادہ تر عورتوں کو اور ٹرانسجینڈر کمیونٹی جو ہے اس کو ہم امپلائے کریں گے, تاکہ آپ کا یہ جو بڑا ہسٹوریکل سمبل جو ہے اور آپ کا لاہور سٹی بھی جو ہے اس کے لیے جو ہے اچھی چیزیں کی جا سکیں. عید کے موقع پہ پی آئی اے نے کہا ہے کہ ہم اپنے جو ریٹس ہیں وہ 20% لیس کر رہے ہیں ڈومیسٹک فلائٹس کے اوپر اور ہر کلاس میں, اور یہ انہوں نے اس وقت کہا ہے کہ جو ریلویز کے منسٹر خواجہ سعد رفیق ہیں انہوں نے بھی کہا تھا کہ عید کے 3 دن کے لیے ریلویز کے خرچے جو ٹکٹس ہیں ہم فیئرز جو ہیں 30% کم کر رہے ہیں. تو آج پی اے نے اناؤنس کیا, انہوں نے کہا جی کہ July 10 سے 12 کے بیچ میں آپ جو بھی کوئی سفر کریں گے ان سائڈ دا کنٹری اس میں 20% آپ کو ریلیف ملے گی. ہندوستان کے اندر جناب آج جو ایکٹر پولیٹیشن راج ببر صاحب ہیں ان کو 2 ایئرز کا جیل آج سنایا گیا ہے. یہ ہاں یہ ایک بڑا ہی اولڈ کیس تھا, اور اس کے اندر کمپلین کی تھی ایک آدمی نے کہ جی انہوں نے میرے پہ سیکشلی اسالٹ, نہیں صرف اسالٹ کیا تھا, ہوا کیا تھا کہ جو ایک چل رہی تھی وہ چل رہی تھی الیکشن کیمپین چل رہی تھی اور 1996 کی, تو اس کے اندر وہ جو ریٹرننگ آفیسر ہے وہ کہتا ہے کہ ان کو جب ریزلٹ اچھے نہیں لگے تو انہوں نے میرے پہ اٹیک کیا تھا. تو آج ان کو 2 سال کی جیل سنائی گئی ہے ممبئی میں, اور 8,500 روپیز کا ان کو چلان بھی کیا گیا ہے. ان کی آخری جو سیریز جس میں انہوں نے کام کیا تھا وہ 2021 میں ہاٹ سٹار میں دیکھی گئی تھی, دل بے قرار. تو اب لوگ کہہ رہے ہیں کہ بھائی واٹ از گوئنگ آن یہاں پہ,
اور یہ پرانا کیس ہے
اس کو انہوں نے کیا 1996 کا, جب یہ فائٹ کر رہے تھے وہ سماجوادی پارٹی کی طرف سے, اس وقت کا یہ کیس ہے. تو ایسے آئے کرن جوہر صاحب نے جی اپنی کچھ جو نئی ایپیسوڈز آنے والی ہیں کافی وتھ کرن, اس کی کچھ ایپیسوڈ جو ہیں وہ کی ہیں, اس کے کلپس کچھ ڈالے ہیں. تو ہماری باجی آج بڑا بھڑک گئی ہے, بیکاز باجی از بیک, کنگنا رناوت انہوں نے کہا جی کہ یہ ساری دنیا کے کلپس جو ہے آپ کے ساتھ شیئر کر رہا ہے, جس کلپ میں میں آئی تھی وائے پاپا جون, پاپا جون کہا ہے انہوں نے اس کو, انہوں نے کہا پاپا جو جو ہے وہ بڑا فیمس اپنا کافی ود وہ کرن چلا رہا ہے اس کے پرومو, تو گڈ لک ٹو پاپا جو, لیکن وہ ایپیسوڈ کہاں ہے؟ او یا سوری, میں نے تو اس کو سرجیکل سٹرائک اس پہ کی تھی, اس کے گھر میں گھس کے اس کو مارا تھا, اور میری اس ایپیسوڈ کی وجہ سے یہ بڑا پاپولر ہوا ہے, کیونکہ یہ تو بین ہو گیا تھا, جیسے کہ اس کو فلم فیئر اوارڈ سے بین کر دیا گیا ہے, اور چونکہ یہ جو ہے اس ایپیسوڈ کے اندر جب اس نے مجھے بلایا تھا, یہ ففتھ سیزن جو 2017 میں آیا تھا اس کی بات کر رہی تھی, تو کہتی ہے جب اس نے مجھے بلایا تھا تو میں نے اس کو کہا تھا کہ تم فلیگ بیئر آف نیپوٹزم ہو, تم بہت نیپوٹزم شو کرتے ہو انڈین فلم انڈسٹری میں, تو کہتے ہیں یہ اب وہ نہیں دکھا رہا ہے وہ والی, تو باقی جو گڈی گڈی باتیں لوگوں نے کی ہیں وہ ہے. بریڈ پٹ آپ کو پتا کتنے سال کا ہے, 58 ایئرز کا, اور ابھی بھی کتنا, کین یو امیجن, ہی ڈزنٹ لک لائک, یہ دیکھیں یہ دیکھیں, لگتا نہیں ہے 58 کا ہے نا, آسکر ونر ہے, بڑی بڑا ہی ہینڈسم ہے یہ. تو جناب اس کی ابھی فلم آنے والی ہے بلٹ ٹرین تھوڑے دنوں میں, لیکن یہ کہتا ہے جی کہ مجھے پروسو پیگنوزیا ہو گیا ہے. پروسو پیگنوزیا کیا ہے کہ جی اس میں میں لوگوں کی شکلیں یاد نہیں رکھ سکتا ہوں. اب لوگ اس کو بلیو نہیں کرتے, وہ کہتے ہیں نہیں آپ کو مجھے بلیو کرنا پڑے گا, بہت سارے لوگ میرے پاس آتے ہیں اور وہ کہتے ہیں کہ بھئی آپ کو میں یاد ہوں, آپ سے میں ملا تھا, آپ کے لیے میں نے یہ کیا تھا, وہ کہتا ہے جی میں ان کو جب وہ مجھے یاد کراتے ہیں تو میں ان کو تھینک یو تو بول دیتا ہوں لیکن مجھے ان کی شکل یاد نہیں ہوتی ہے. تو ابھی تک ان کو جو ہے یہ ابھی ڈائگنوز نہیں ہوا ہے, وہ کہتا ہے اب میں جاؤں گا اور میں اس کو ٹیسٹ کراؤں گا اس چیز کو, اور اسی لیے آپ لوگوں نے نوٹ کیا ہے کہ یہ جتنی بھی پارٹیز فنکشنز یہ ہوتے ہیں اس پہ میں جاتا نہیں ہوں, آئی اسٹے ایٹ ہوم, کیونکہ میں لوگوں کو ریکگنائز نہیں کر سکتا, سو آئی ہیو دس پرابلم. اینڈ جناب پاکستان کے اندر جو اولمپئن ہیں, ایکس اولمپئن منظور جونیئر پاکستان ہاکی فیڈریشن کے ساتھ ایسوسیٹڈ تھے, انہوں نے آج کہا ہے کہ اب میں اس کے ساتھ ایسوسیٹڈ نہیں رہوں گا کیونکہ مجھے میرے ساتھ بڑا برا سلوک کیا گیا ہے.
ٹورنٹو میں ہے.
اچھا ہاں جی ہاں جی, تو وہی وہ کہتے ہیں, وہ کہتے ہیں جی کہ آئی واز پارٹ آف 1984 ایل اے اولمپکس, اور اس کے علاوہ بھی بہت ساری جو گیمیں ہوئی تھیں ہاکی کی, اس کے اندر میرا بڑا وہ تھا مین وہ تھا رول تھا, اور ان کو جو ہے اب ہٹا دیا گیا ہے ایز چیف سلیکٹر اور ان کی جگہ کلیم اللہ لے آئے ہیں. وہ کہتے ہیں جی یہ ساری چیزیں جو ہوتی ہیں ان کے بارے میں پلان کیا جاتا ہے اور جو فیڈریشن ہے وہ بتاتی ہے, اور چونکہ انہوں نے مجھے نہیں بتایا ہے تو اس لیے میں ہٹ رہا ہوں, کیونکہ میں جو ہے ان کو یہ کہہ رہا تھا کہ اب میں ٹیلنٹ اسکاؤٹ کروں گا ساری دنیا سے, اور جیسے 1970s اور 80s میں ہماری ٹیم ہوتی تھی اور ہم ون کرتے تھے ہمیشہ, ویسے ہی میں جو ہے اب اس طرح کی ٹیم کریٹ کروں گا. ان کو پاکستان ہاکی فیڈریشن نے 2019 میں چیف آف جونیئر سلیکشن کمیٹی بنایا تھا, اور پھر اس کے بعد انہوں نے ان کو جو ہے کہا کہ اب آپ کو کچھ اور رول دیا جائے گا یا جو بھی, اس سے بہرحال ان کی ناراضگی ہو گئی ہے. تو وہ کہتے ہیں جی کہ میں, انہوں نے کہا جی آپ وہ کام نہیں کر سکے جس کا آپ نے وعدہ کیا تھا. انہوں نے کہا کام کیسے کرتا, پچھلے دو سال سے تو کووڈ چل رہا ہے, تو اس میں تو لڑکے نہ آ رہے ہیں نہ ہمارے کیمپس لگ رہے ہیں, نہ میں اسکاؤٹ کر سک رہا ہوں ٹیلنٹ جو میں نے کہا تھا, تو جب تک کام ہی نہیں ہوئے گا تو کہ بہرحال جی ان کی لڑائی کچھ ہوئی ہے تو اس سے. اچھا جناب پاکستان اور شری لنکا, آپ کو پتا ہی ہے پاکستان شری لنکا میں پہنچا ہوا ہے, لیکن جیسے ہی وہاں پہ پہنچی ہے ٹیم جو ہے وہاں پہ ایک جو ان کا آفیشیل ہے پی سی بی کا, اس کو ہو گیا ہے کووڈ, اور ان کا نام ہے جو مساج کرنے والے ہیں یہ ملنگ علی, ان کو ہو گیا ہے یہ انفیکشن, تو ان کو اب 5 ڈے کے آئسولیشن میں ڈالا گیا ہے, اور وہ کہہ رہے ہیں جی کہ جس وقت تک ان کا نیگیٹو ٹیسٹ نہیں آئے گا اس وقت تک یہ واپس نہیں ٹیم میں آئیں گے. آپ کو پتا ہی ہے کہ 2 میچ ٹیسٹ سیریز جو کہ جولائی 16 سے شروع ہو رہی ہے پاکستان شری لنکا کے بیچ, اس میں جو ہے یہ پاکستان کی ٹیم وہاں پہنچی ہوئی ہے کھیلنے کے لیے. اینڈ جناب ایبسولیوٹلی اور لاسٹ نیوز, اینڈ دس از آلسو دا یو نو چیری آن دا کیک, اینڈ دیٹ از کہ پاکستان انڈیا کا کلیش ہو سکتا ہے August 28 کو, پھر سے کرکٹ ٹیمز کا, یعنی انڈیا پاکستان کنٹریز کا نہیں, کرکٹ ٹیم کا ہو سکتا ہے ان ایشیا کپ جو کہ شری لنکا میں ہونے والا ہے اگست میں, اور یعنی کہ نیکسٹ منتھ ہی ہونے والا ہے. تو پاکستان جو ہے اس کا ایشیا کپ کا ڈیفینڈنگ چیمپئن ہے, اور اس کے اندر ہیں انڈیا, شری لنکا, افغانستان, پاکستان, بنگلہ دیش جو کہ آلریڈی کوالیفائی کر چکے ہیں, اور یو اے ای, نیپال, عمان, ہانگ کانگ جو ہیں یہ ابھی کھیلیں گی تاکہ یہ کوالیفائی کر سکیں, کوالیفائی ہاں کر سکیں گی. تو یہ ان کے جو کوالیفائنگ راؤنڈ جو ہیں وہ August 21 سے شروع ہو رہے ہیں, تو اس کے بعد کون سی ٹیم آگے آئے گی وہ دیکھیں گے. تو اس میں اب کہہ رہے ہیں کہ جو روہت شرما کی ٹیم ہے وہ بڑا گیئر اپ کر رہی ہے کہ جو October 2021 میں ہمارے ساتھ کیا گیا تھا, جو بیشنگ ہمیں 10 دی گئی تھی, وکٹوں سے ہرایا تھا, اس کا بدلہ پاکستان سے ہم لیں گے.
اچھا
ہاں جی,
چلیے صاحب دیکھیں گے, تو اٹس گوئنگ ٹو بی ویری انٹرسٹنگ. جی یہ تھی ہماری آج کی خبریں, اور کل انشاءاللہ تعالی پھر آپ سے ملاقات ہوگی. اب ٹائم تو ذرا خدا حافظ کہتے ہیں, کبھی ٹائم نہیں ہے. شادی جی تھینک یو سو مچ.
تھینک یو ماجد بھائی. بس ہم یہ کہنا چاہتے ہیں کہ ہم جو لنڈن نہیں جاؤں گا اس کا جو ہے ہمارے پاس کچھ ٹکٹس ہیں, और अगर कोई लोग हमसे रابطہ کریں گے تو جن کے سب سے پہلے مجھے جو پانچ لوگوں کے سب سے پہلے مجھے
کل جمعہ ہے کل دے دیں گے
لیکن کل تو فلم ہے نا شام کو کل شام کو فلم ہے کل شام کو فلم ہے تو جو جو مجھے جو جو مجھے اپنا نام مجھے جو فائیو نیمز جو ہیں سب سے پہلے ملیں گے ان کو میں جو ہے دو دو ٹکٹس جو ہے
نمبر بتا دیں
تو میرا نمبر جو ہے مجھے آپ بھیج سکتے ہیں اپنے میسجز آن 6472424746 دیٹ از 6472424746 کوئی سے پانچ لوگ جو کہ مجھے لندن نہیں جاؤں گا دیکھنا چاہتے ہیں مجھے ٹیکسٹ بھیجیں گے اپنے نام کے ساتھ ان کو جو ہے فوراً میں جو ہے ٹکٹس دینا شروع کروں گی
ٹھیک ہے
جی
بھولی بسری یادیں
کال نہیں کرنا مجھے کال نہیں کرنا میسج بھیجنی ہے مجھے کال آنی شروع ہوگی ہے کال نہیں کرنا میسج بھیجنے ہیں آپ نے مجھے
بھولی بسری یادیں یہ پروگرام آپ اسپانسرز کے پیغامات کے فوری بعد دیکھ سکیں گے آج مکسڈ ہے سارے مکس ہیں آج
ارے آگے میرے پاس پانچ نام آگے
اچھا تو آپ بکے کی باتیں کل اسٹے ٹیون ڈونٹ یو گو اوے بھولی بسری یادیں آپ کے خدمت میں کی جائیں گی کل تک کے لیے اللہ حافظ
نہیں آج ہی ایس این ایس لوئرز نو کال کرو 416-655-2000
سویٹ محل والے بالکل نوا پریزیڈنٹ کنونشن سینٹر 100 to 700 تک کی کیپیسٹی کھانا وہی لاجواب سویٹ محل والا پریزیڈنٹ کنونشن سینٹر کنوینئنٹلی لوکیٹڈ ان بونڈ ہنے کال کرو اپنی پارٹیاں بک کراؤ 416-433-9191